اللہ تعالیٰ نے یہ پارہ مکمل کرایا, اللہ کا شکر ہے. اب امید ہے آپ لوگوں کے سامنے وہ چارٹ ہوگا جو ریفرنس میٹیریل میں تفسیر میں ڈال دیا گیا تھا. اگر نہیں ہے آپ اپنے سامنے اس کو کھول لیں, اس وقت پرنٹ آؤٹ نہیں بھی ہے جن کے سامنے, اور اگر پرنٹ آؤٹ لے سکتے ہیں اس وقت پلیز وہ لوگ لے لیں. تو لاسٹ کلاس میں آگے ریفرنس مٹیریل میں ہے, اور اس کے نیچے بھی ایرو ہے ایک اور آج کی کلاس کے سامنے, وہ بھی آپ پرنٹ آؤٹ لے لیں کیونکہ میں اس سے سمجھاؤں گی آپ لوگوں کو, تو سمجھ ان شاء اللہ تعالیٰ آ جائے گی. ایک تو کوشچن تھا آیت نمبر 5 سے, کوشچن انہوں نے یہ پوچھا ہے, بڑا اچھا کوشچن انہوں نے پوچھا ہے کہ وَلَا تُؤْتُوا السُّفَهَاءَ أَمْوَالَكُمُ الَّتِي جَعَلَ اللَّهُ لَكُمْ قِيَامًا, کہ نہ تم دو بیوقوفوں کو اپنا مال وہ جو بنایا اللہ نے تمہارے لیے, تو وہ تو ان کا مال ہے, تو پھر یہاں پہ یہ کیوں کہا گیا اپنا مال نہ دو, ہے تو یتیم بچوں کا ہی نا جو ابھی نہ سمجھ ہیں, ابھی عقل نہیں ہے ان کو, ابھی بیوقوفی کی ایسی عمر ہے کہ کوئی پیسوں کا پتہ نہیں ہے, تو ان کو نہ دو. اچھا ایک تو یہاں پہ یہ بات ہے کہ میں نے آپ کو بتایا تھا صفحاء میں یتیم بچے بھی آ گئے, اس کے علاوہ بھی کوئی بھی بے عقل لوگ ہیں نہ سمجھ لوگ ہیں وہ بھی آ گئے. اگر یتیم بچوں کو لیا جائے یہاں پہ مانا, کیونکہ انہی کی بات زیادہ تر چل رہی ہے, تو یتیم بچوں کو جو ابھی نا سمجھی کی عمر میں ہیں ان کو اپنے مال نہ دو. کیوں یہ اپنے مال کہا گیا, یہ کیوں نہیں کہا گیا اموالہم ان کے مال؟ تو بات یہ ہے کہ قوم کی ضمیر تمہارے لیے بولی گئی نا اپنے مال, یعنی تم ان مالوں کو ایسے ہی سمجھو کہ جیسے تم اپنے مالوں کی حفاظت کرتے ہو نا, تو حفاظت کے طور پہ تم ایسا سمجھو یہ میرے ہی مال ہے. کیا میں اپنا مال کسی بیوقوف کو دے دوں گی کہ وہ اڑاتا پھرے اور ضائع کر دے؟ تو حفاظت کے طور پہ ایسے ہی سمجھنا جیسے میرا مال ہے, جیسے میں اپنے مال کی حفاظت کرتی ہوں, جیسے میں اپنے مال کو سوچ سمجھ کے کسی کو دیتی ہوں. ٹھیک ہے, تو ہیں تو ان کے ہی, لیکن اس معاملے میں تم ایسے ہی سمجھو جیسے یہ تمہارے مال ہیں. ٹھیک ہے, اس کے علاوہ اگر ہم اس سے اور لوگ لیں, مثلاً ہے کہ کسی فیملی میں علماء نے, یہ میں اپنی طور پہ نہیں بات کر رہی, علماء نے یہ فرمایا کہ جیسے بعض عورتیں ایسی نا سمجھ ہوتی ہیں کہ ان کو یہ نہیں پتہ ہوتا کہ پیسوں کی کیا کیسے ان کو خرچ کرنا ہے. خاص طور پہ آپ کو پتہ ہے دیہات وغیرہ کی جو جن کو ہم کہتے ہیں بہت سیدھی ہیں, نا سمجھی ہے نا, ایک سیدھی بہت ہے, ان کو کچھ سمجھ ہی نہیں ہے, کبھی ادھر گرا دیے پیسے, کبھی ادھر لوز کر دیے, کبھی ادھر یعنی پیسے پھینکتی پھرتی ہیں, ان کو عقل سمجھ ابھی اتنی نہیں ہے کہ وہ پیسے کو سنبھال سکے. تو ان کو بھی اپنے مال ایسے نہ دے دو ضائع کرنے کے لیے, یہ مال تمہارے لیے قیام کا ذریعہ ہے, یہ تمہارے لیے زندگی چلانے کا ذریعہ ہے, تمہاری ضروریات پوری کرنے کا ذریعہ ہے. اور اسی طرح میں نے آپ کو بتایا تھا کہ جیسے بچے ہیں, آپ اگر آپ کے پاس کتنا بھی مال ہے پر ایسے نہ کریں کہ بچوں کے ہاتھ میں پیسے دے دیں کہ اڑاتے پھریں, کوئی بات نہیں بیٹا جاؤ تم متنگے لے لو اور اڑاؤ, کوئی مسئلہ نہیں ہے, 20,000 لے لو, 25,000 لے لو اور تم فائر ورکس کرو اس سے, اور تم بسنت پہ پتنگے اڑاؤ, اور تم یہ کر لو, اور تم اتنے اتنے مہنگے گیمز لے لو. نہیں, اللہ تعالیٰ نے ہمیں یہ بات بتائی ہے کہ یہ مال ضائع کرنے کے لیے نہیں اللہ نے دیا. ہاں آپ ان کو پہنائیں, ان کو اچھا کھلائیں, ان کو سب کریں, چاہے عورتیں ہیں یا بچے ہیں, مگر ان کے ہاتھوں میں نہ دے دیں گے اب وہ ادھر ادھر پھینکتے پھریں. ایک تو یہ بات ہوگی. دوسری آیت نمبر 11 پہ ہم آتے ہیں, اور آپ اب چارٹ کو سامنے رکھیں گے اپنے, اور پھر انشاءاللہ تعالی ہم ان آیات کو دیکھیں گے. ایک تو پہلی بات آپ یہ سمجھ لیں بہت اچھے طریقے سے کہ یہ جو علم ہے, یہ جو وراثت کا علم ان دو آیات میں دیا گیا ہے, یہ کوئی معمولی بات نہیں ہے. اس سے اتنے زیادہ ڈرائیو کیے جاتے ہیں مسئلے مسائل, یعنی فلاں کو کتنا حصہ ملے گا فلاں. اللہ تعالیٰ نے بہت مختصر الفاظ میں یہاں پہ علم وراثت کا ایک پورا علم دے دیا یہاں. اب ہم اس کو جتنا جتنا یہ سمجھ لیں, یہ وہ باکس ہے, اس میں سے جتنا نکالتے جائیں گے نکلتا جائے گا. دو آیتیں ہیں حالانکہ صرف, اتنا مختصر اس کو کر دیا لیکن اس سے اتنے مسئلے مسائل نکلتے. مسئلے مسائل کا مطلب یہ نہیں کہ پرابلمز, اللہ معاف کرے, مسئلے مسائل کا مطلب یہ کہ اتنے کوسچن آنسرس اس میں, اتنے آنسرس اس میں سے نکل آتی ہیں کہ پھر اس کا کتنا حصہ ہوگا, اس کی کتنی کیلکولیشن ہوگی. یہ بات یاد رکھیں کہ یہ علم ایسا نہیں ہے کہ سب کو آتا ہو. اس علم کے اسپیشلسٹ ہوتے ہیں, ماہر ہوتے ہیں. ہر عالم یہ علم نہیں جانتا. یہ ایسے ہی ہے جیسے آپ ڈاکٹر بن رہے ہیں تو آپ ایک دفعہ میڈیسن ساری پڑھتے ہیں, لیکن پھر آپ نے مثلاً آپ نے دل کے اسپیشلسٹ بننا ہے تو اس کے لیے الگ فیلڈ ہے. آپ کتنے سال اس میں لگاتے ہیں تو تب آپ جا کے کارڈیالوجسٹ بنتے ہیں. تو اگر آپ یہ سوچ رہے ہیں کہ یہ دو آیتوں کے اندر اتنی سی تفسیر کی کلاس میں آپ پورا علم وراثت لے لیں گے تو یہ پاسبل نہیں ہے. مگر میں ہائیلی انکریج کروں گی ان لوگوں کو جن کا میتھس اچھا ہے, جو میتھمیٹکس میں اچھے ہیں, جو اس فیلڈ میں ہیں, وہ ضرور یہ علم سیکھیں, کیونکہ آپ صلی اللہ علیہ وسلم نے اس علم کو سیکھنے کی ترغیب دی ہے کہ اس علم کو سیکھو, یہ فرمایا ہے. کیونکہ یہ علم سب سے پہلے قیامت میں کے آنے سے پہلے سب سے پہلے یہ علم اٹھ جائے گا. اور آج ہی آپ دیکھیں بہت کم لوگ ہیں جو آپ کو اس علم کے ماہر ملیں گے, بہت کم لوگ. ایک تو ہمارے ویسے ہی اس دین کی طرف اس کو دینے کے لیے اور اس کے لیے اپنا وقت لگانے کے لیے کم ہی لوگ تیار ہوتے ہیں, کہاں یہ کہ کوئی اس طرف بھی آئے کہ اب آگے جا کے اس میں یعنی اتنی ماسٹر کرنے کی کوشش کرے کہ وراثت کا علم لے لے. مگر اس کی ترغیب دی گئی ہے, اس کو کہا گیا ہے کہ اس کو سیکھو, یہ بہت ضروری علم ہے. کیوں ضروری ہے؟ اس لیے کہ یہ وہ علم ہے جو ہر ایک کو پیش آنا ہے. کس نے نہیں مرنا؟ سب نے مرنا ہے, اور سب اپنے پیچھے کچھ نہ کچھ تو ظاہر ہے چھوڑ کے جائیں گے. اب وہ کیسے تقسیم ہوگا, کیا اس کا ہوگا, وہ تو جس کو یہ علم آتا ہوگا یا سب کو نہ بھی آتا ہو, لیکن آپ کے سوسائٹی میں کچھ لوگ ضرور ایسے ہونے چاہیے جو اس علم کے ماہر ہوں. تو وہ ہم میں سے کوئی کیوں نہیں ہو سکتا؟ تو اس کی دیکھیں رغبت میں, یعنی اس کو اس کے لیے موٹیویٹ کرنے کے لیے بہت ساری احادیث آئی ہیں علم الفرائض سیکھنے کی. ابھی ہمارے پاس اتنی ٹائم نہیں ہے کہ ہم ان احادیث کو دیکھیں, مگر اتنی بات دیکھ لیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا علم تین ہی ہے اور اس کے سوا فضول بھرتی ہے. آیات قرآنیہ کا علم جو مضبوط ہے, یعنی یہ قرآن کا علم, سنت کا علم جو احادیث وغیرہ سے بھی ثابت شدہ ہے, اور فریضہ عادلہ یعنی مسائل میراث. یہ اصل علم, ان کو کہا گیا کہ یہ نصف علم ہے, کیونکہ بھول بھول جاتے ہیں نا بار بار. تو فرمایا یہی وہ پہلی چیز ہے جو میری امت سے چھن جائے گی. تو ایک تو یہ, اب آپ لوگ اپنے لیے خود زیادہ چیز بڑھا رہے ہیں کہ جب آپ لوگ یہ پوچھتے ہیں اچھا اگر ماں کو اتنا ملے گا تو پھر اس میں باپ کو کتنا ملے گا, تو آپ نے خود ہی اپنے لیے پھر وہ چیز بڑھائی. آیت میں جتنی انفارمیشن ہے آپ اتنی پہلے سمجھ لیں, اگر آپ کو اور اس میں تحقیق کرنی تو اس فیلڈ میں جائیں پھر. اب بہت ساری چیزیں اس میں نہیں دی گئیں, لیکن میں نے چارٹ میں آپ کو جو کلرڈ میں لکھا ہوا ہے بریکٹ میں فادر کا, نیچے لکھا ہوا والد کا حصہ, تو آپ دیکھیں گے کہ وہ اس آیت میں نہیں ہے, وہ آپ کو ایڈیشنل انفارمیشن دی گئی ہے. پہلے تو ایک ٹری سا آپ بنائیں, ٹری بنا لیں, ایسے رف سا ایک بنائیں, اس کے نیچے اس کی روٹس بنائیں, ایک سٹیم بنائیں, روٹس بنائیں اور برانچز بنائیں. جو روٹس ہیں نا, جڑیں ہیں, ان پہ لکھیں یہ پیرنٹس ہیں, والدین. جو یہ تنا ہے, سٹیم جا رہی ہے, یہ وہ بندہ ہے جو مر گیا ہے, ٹھیک ہے, متوفی. اور برانچز جو ہیں یہ ہیں فرع یعنی بچے جو ہیں, اولاد. اور جو سٹیم ہے اس کے ساتھ ہی اسپاؤس بھی لکھ لیں. اب یہ جو مرنے والا ہے, ڈیسیزڈ ہے, اس کے جو وراثت ہے بس یہ تین کو ہی ملے گی, روٹس, ان والدین جن سے وہ پیدا ہوا ہے, آگے اس سے یہ بچے پیدا ہوئے, اور اس کے اسپاؤس اس کے ساتھ ہوتا ہے, بس یہ ہیں جو وارث ہیں. اگر ان میں سے کوئی نہیں رہتا تو پھر جا کے کہیں بہن بھائیوں کو, یا اور بہن بھائی بھی نہیں ہے تو پھر آگے سے آگے پھر دیکھا جائے گا چچا
या उनके बच्चे या पुप्पी या दादा दादी नाना नानी ये वगैरह, इनको बहुत बाद में देखा जाता है जब इनमें से कोई भी नहीं हो, ठीक है। तो इमीडिएट जो वारिस है ना वो ये हैं। असल में आप लोगों को अगर ये हिस्से बिल्कुल, मैं नहीं एक्सपेक्ट भी करूँगी कि 100% आप लोगों को ज़ुबानी याद हो, एटलीस्ट आप लोगों को ये पता होना चाहिए कि अल्लाह ताला ने किस तरह से ये तकसीम फरमाई है और कितनी ज़रूरी है ये विरासत की जो तकसीम है इसी तरह से करनी, इतनी इम्पॉर्टेंट है कि यहाँ पे बाकायदा हर एक के हिस्से बता दिए गए। एटलीस्ट आपके जहन में इसकी इम्पोर्टेंस रहनी चाहिए, क्योंकि हम क्या करते हैं, हम खुद इंचार्ज बन जाते हैं कि मैं अपनी विरासत खुद बांटूंगी। अच्छा, मेरे दो बच्चे हैं, एक बेटा और एक बेटी, ये किसी के साथ हुआ था तो इसलिए मैं आपको बता रही हूँ। तो उन्होंने कहा एक बेटा एक बेटी है, मुझे बेटी कोई कम तो नहीं है, तो मैं तो ऐसा करूँगी कि आधा बेटे को दूंगी आधा बेटी को दूंगी। बेटी कोई कम है क्या? नहीं, मैं तो बेटी को बराबर समझती हूँ, मैंने आज तक दोनों में फ़र्क ही नहीं किया। हाँ तो ठीक है, नहीं किया दुनिया में, अब जिंदगी में, मेरा मतलब है जिंदगी में तो करना ही नहीं है, जितना देना है दोनों को इक्वल देना है। लेकिन जब आप मर जाते हैं तो अल्लाह ताला ने हिस्से ऑलरेडी बना दिए हैं सबके। अब आप क्या कहना चाह रहे हैं कि जो अल्लाह ताला ने हिस्से बनाए हैं मैं उनको तो नहीं फॉलो करती, वो तो मेरे लिए यानी बेफायदा है, यानी ये आयतें इसका मतलब मेरे लिए नहीं है, मैं इनको कुछ नहीं समझती, मैं तो अपना करूँगी कि मुझे ये लगता है कि इसको इतना मिलना चाहिए और माँ को मेरी इतना मैं दूँ, उसने मेरे साथ बड़ी मेहनत की, बड़े गम उठाए, उनको मैं इतना दूँगी, बाप ने तो हमारी परवाह नहीं की, उनको मैं इतना चलो दे देती हूँ। ये आप नहीं कर सकते, याद रखें, आप किसी के लिए कह ही नहीं सकते कि मैं इतना इतना इसको दूँगी। आप अपनी वसीयत में ये लिखेंगे कि मेरी विरासत जो ऐसे इस्लामिक लॉ है विरासत का, उसके मुताबिक तकसीम की जाए, बस दैट्स इट, आपका काम ख़त्म हो गया। बिकॉज़ यू डोंट नो कि किसको कितने हिस्से मिलने चाहिए, हमें कहाँ आता है विरासत का इल्म। तो हम बस ये लिख देंगे, अब उसके बाद वो कैलकुलेशन करके ख़ुद ही उनको उतने हिस्से देंगे जैसे अल्लाह ताला ने मुकर्रर किए। ये बात समझ आ गई? अब हम चलते हैं आगे। नंबर वन जो चार्ट है आपके पास उसको निकाल लें, जिसमें आयत नंबर 11 ऊपर लिखा हुआ है, सूरह निसा आयत 11। जिनके पास चार्ट नहीं है, किसी तरह भी इस वक्त नहीं मिल सकता, वो आफ्टर क्लास इस चार्ट को निकाल के अपने सामने रखें और दोबारा रिकॉर्डिंग में से ये हिस्सा सुने। अच्छा, अब आप देखें आयत नंबर 11 को देखेंगे, साथ साथ हम इसको देखेंगे। आयत नंबर 11 स्टार्ट होती है बिस्मिल्लाहिर्रहमानिर्रहीम युसीकुमुल्लाहु फी औलादिकुम। इसके बाद आप पेंसिल से छोटा सा नंबर 1 लिख लें, ले ज़कर मिस्लु हज़्ज़िल उन्थयैन, ले ज़कर लड़के के लिए, लड़की दो लड़कियों के बराबर। अब यहाँ पे देखिए मैंने 11.1 लिखा हुआ ना, जो फौतशुदा है चाहे आदमी है चाहे औरत है, उसका सन कितने हैं, एक से ज़्यादा है या एक है, और बेटियां भी एक से ज़्यादा या एक है, तो बेटे को एक हिस्सा मिलेगा, बेटी को आधा मिलेगा। कि कैसे, मिसाल के तौर पे जो भी उसकी विरासत है उसके तीन हिस्से कर लिए जाएंगे, 3 पोर्शंस इक्वल पोर्शन कर लिए गए, और उसमें से 2 पोर्शन बेटे को दे दिए और 1 बेटी को दे दिया। और उलमा कहते हैं कि यहाँ पे अल्लाह ताला ने लड़की को फजीलत दी है, क्योंकि ये नहीं कहा कि लड़के को लड़की को लड़के का आधा मिलेगा, ये भी तो हो सकता था ना, बेटी को बेटे का आधा मिलेगा, ये कहा गया बेटे को उतना मिलेगा जितना दो बेटियों को। तो मुकद्दम किसको रखा गया, किसको प्रायोरिटी पे रखा गया, बेटी के हिस्से को, उसकी इम्पोर्टेंस को एम्फोसाइज करने के लिए। लड़के का हिस्सा लड़की के हिस्से के हवाले से बताया गया ना, उसके रेफरेंस से बताया गया, ठीक है, लड़के का कोई नहीं हिस्सा बताया गया, उसका बताया गया कि जो दो लड़कियों को मिल रहा है वो इसका है, उतना इसका डेप्थ है इस बात में अगर आप ओवर करें। अच्छा, अब आगे नंबर 2 लिखें, उनसा यईन के बाद नंबर 2 लिखें, फइन कुन्ना निसान फौकतनतैन फलहुन्न थुलुसा मा तरक। अगर सिर्फ हों वो औरतें, यानी बेटा है ही नहीं है, फौकतनतैन 2 से ऊपर, अब यहाँ पे तो 2 से ऊपर है लेकिन 2 के लिए भी इतना ही है, सिर्फ दो बेटियां हैं किसी की, या दो से ज्यादा बेटियां, तीन हैं, चार हैं, पांच हैं, आठ हैं, दस हैं, जितनी भी बेटियां हैं बेटा कोई नहीं है बस, तो क्या होगा? फलाहुन्ना सुलूसा अलीफ है, दो तहाई माँ तरफ जो से जो। अच्छा अब नंबर 11.2 देखें, लिखा हुआ है मर्द औरत, मर्द मरे या औरत मरे तो उसके उसका बेटा कोई नहीं, बेटे के नीचे क्रॉस हुआ हुआ है, बेटियां मोर देन टू और इक्वल टू टू, दो से ज्यादा या दो, तो फिर बेटियों को सबके लिए 2/3 दो तिहाई जो है वो सब में डिवाइड हो जाएगा, सब में उसी में से तकसीम होगा, ठीक है। मसलन 3 लाख उसने छोड़ा है तो 2 लाख अलग कर लिए जाएंगे और वो सारी बेटियों को मसलन 4 बेटियां तो सबको 50,000 मिल गया। अच्छा आगे लिखे नंबर 3, इन कानत वाहिदतन फलहन निस्फ, अगर एक ही बेटी, इकलौती बेटी जिसको कहते हैं, तो हम कहते हैं अब सारा बेटी को दे दिया जाए, नहीं वो नहीं दे सकते, फलहन निस्फ उसके लिए निस्फ है। तो अब 11.3 देखें, नंबर 3 में सन बेटे के नीचे लिखा हुआ है क्रॉस और बेटी एक है तो पोर्शन उसको कितना मिलेगा बेटी को? हाफ, ठीक है। अच्छा अगर ये मैं आपको एडिशनल चीज बता दूं, अगर सिर्फ इकलौता बेटा है और बेटी नहीं है कोई भी, सिर्फ एक ही एक बेटा है, तो उसको पूरा का पूरा मिलेगा। अब ये वही वाला रूल है जो पहले हिस्से में आपने देखा, ले जाकर मिसलुहा दिल उनसे यही, यानी बेटी को आधा मिला ना तो बेटे को एक पूरा पोर्शन मिल गया। अब क्यों ऐसा है, अब इसके ऊपर बहुत प्रोपेगेंडा होता है, मैं आपको अभी इसके बाद इंशाल्लाह ताला बताऊंगी कि क्यों ये इस तरह अल्लाह ताला ने ये रखा, इसमें क्या हिकमत है। वली अब वही ही लिकुल्ली वाहिद मिनहुम सुदुस, अब पेरेंट्स की तरफ आ जाए, जो मरने वाले के ऊपर तो हमने देख लिया ना, ब्रांचेस को हमने देख लिया, अब नीचे रूट्स की तरफ आए, अब वही जो हैं पेरेंट्स जो हैं उनमें से हर एक के लिए इन दोनों में से असुदुस। नंबर 2 टेबल देखें, इससे पहले, हाँ इससे पहले नंबर 4 लिखें, वली अब वही ही से पहले नंबर 4, ये 11 आयत है और फोर्थ पार्ट है, तो यहाँ पर लिखा हुआ ना 11.4, इस मसले को अगर आपने समझना है तो ये 11.4 नंबर देख ले, इसमें चिल्ड्रन लिखे हुए हैं, बच्चे लिखे हुए हैं कि हाँ हैं बच्चे, बस कितने हैं वो नहीं बात है, यहाँ पे कोई नहीं बताया गया, बस बच्चे हैं, तो बाप को कितना मिलेगा 1/6, माँ को भी 1/6, ठीक है। अच्छा अब इन काना लहू वलद, अब आगे लिखें, इससे आगे इन लम से आगे लिखें, इससे पहले लिखें नंबर 5, नंबर 5 فَإِلَّمْ يَكُنْ لَهُ وَلَدٌ وَوَارِثَهُ أَبَوَاهُ فَلِأُمِّهِ الثُّلُثُ، ये نمبر 5 مسئلہ ہے، تو 11.5 کو دیکھیں، 11 آیت ہے اور 5th مسئلہ ہے کہ کوئی آدمی عورت مر جاتی ہیں اور ان کے بچے نہیں ہیں، تو اب کیا ہے، اب اوپر کی طرف کو تو برانچز ہیں ہی نہیں، نیچے کوئی جانا ہے نا، ابھی یہاں پہ سپاؤس کا نہیں حصہ بتایا گیا، سپاؤس کا بعد میں آئے گا اگلی آیت میں، تو ماں کو کتنا ملے گا 1/3، یاد رکھیں اب میں نے ابھی آپ کو جو کپس سے بتایا بیکنگ کے لیے جو آپ یوز کرتے ہیں، 1/6 بڑا ہے کہ 1/3 بڑا ہے، 1/3 بڑا، 1/3 اب بڑا ہے، یعنی ماں کو زیادہ حصہ ملے گا کیونکہ بچے نہیں ہیں نا، یاد رکھیں 1/6 پلس 1/6 از اکول ٹو 1/3 ہوتا ہے، 2 1/6 ملتے ہیں تو 1/3 ہوتا ہے، تو یہاں پہ اب ماں کو یعنی ڈبل حصہ مل رہا ہے کیونکہ اولاد نہیں ہے، تو باپ کا حصہ یہاں پہ نہیں دیا گیا لیکن میں نے یہاں پہ بریکٹ میں لکھ دیا ہے کہ باپ کو 2/3 ملے گا۔ اچھا اب آگے نمبر 6 لکھیں، چھٹا مسئلہ اسی آیت میں دیکھیں، 6 مسئلے بیان ہو گئے نا 11 آیت میں، نمبر 6 لکھیں، فَإِن كَانَ لَهُ إِخْوَةٌ، اگر اس کے بہن بھائی بھی ہوں، فَلِأُمِّهِ السُّدُسُ مِن بَعْدِ وَصِيَّةٍ يُوصِي بِهَا أَوْ دَيْنٍ، یوصی بِهَا أَوْ دَيْنٍ کو تو ابھی چھوڑ دیں، تو امی کے لیے کتنا سدس ہے۔ اچھا یہاں پہ اب آئیں 11.6 مسئلہ دیکھیں، اب بچے نہیں ہیں تو اب ماں کو کتنا ملے گا جبکہ بہن بھائی ہوں گے، اچھا یہاں پہ نیچے لکھ لیں، یہ لکھ لیں، یہ میں نے بھول گئی لکھنا کہ ورنہ فرق کیا رہے گا 11.5 اور 11.6 میں، آپ نیچے بریکٹ میں لکھ لیں، یہ ویب سائٹ پہ بھی آپ تصحیح کر دیجئے گا، چلڈرن والے خانے میں لکھ دیں نیچے بریکٹ میں کہ اس کے بہن بھائی ہیں، یا ڈیسیزڈ والے میں لکھ لیں، تو اس کے بہن بھائی بھی موجود ہیں، تو اب اس کو حصے میں یعنی ماں کو 1/6 کم ہو گیا، اب جو مرنے والا ہے اس کے بہن بھائی موجود ہیں تو ماں کو کم حصہ مل رہا ہے، پہلے والے میں بہن بھائیوں کی وجہ سے وہ بہن بھائی نہیں تھے تو 1/3 ملا تھا، اب 1/6 مل رہا ہے، अब बाप को कितना मिलेगा फिर, वो यहाँ पे नहीं है, लेकिन आप किसी को अगर जानना है तो बाकी सारा इसमें इख्तलाफ है असल में स्कॉलर्स में। बा स्कॉलर कहते हैं सारा बाकी बाप को मिल जाएगा, 5/6 हिस्सा पूरा का पूरा जो रिमेनिंग है, क्योंकि बच्चे नहीं हैं तो बाप को मिल जाएगा। हज़रत अब्दुल्ला बिन अब्बास जो हैं वो मुफस्सिर कुरान है, वो तो वो फरमाते हैं, मतलब कोई मामूली बात नहीं है, वो कुरान पाक की तफसीर के माहिर थे, वो फरमाते हैं कि नहीं, बाप को 1/6 ही मिलेगा, बाकी बच जाएगा अब 2/3, क्योंकि 1/6 माँ को मिल गया, 1/6 बाप को मिल गया, तो 1/3 तो निकल गया, अब बाकी रह गया 2/3, तो वो 2/3 बहन भाइयों में तकसीम हो जाएगा। तो इतना बड़ा ये कोई मसला नहीं है खैर, और आयत में है भी नहीं मौजूद। अगर आपको समझ आती तो ठीक है, नहीं समझ आती तो कोई मसला नहीं, मगर यहाँ पे ज़रा ब्रैकेट में आप लोग अपने पास लिख लें कि यहाँ पे बहन भाई मौजूद है तीसरे केस में। अब अगली जो पेज है वो निकाल लें, देखें कितना उम्मीद है आसान हो गया होगा आपके लिए यह समझना, ठीक है। अच्छा जी, हम आयत नंबर 12 देखते हैं, और ये भी बहुत आसानी से आपको चार्ट के साथ साथ समझ आ जाएगी। नंबर 1 लगा लें आयत के स्टार्ट में, वलकुम निस्फु मा तरक अज़वाजुकुम इल्लम यकुन लहुन्न वलद, और लिए तुम्हारे ये आधा, अब मर्दों को कहा जा रहा है कि तुम्हारे लिए आधा है, मा तरक अज़वाजुकुम जो छोड़ा तुम्हारी अज़वाज ने, जो तुम्हारी बीवियों ने छोड़ा, इन अगर लम नहीं यकुन लहुन्न वलद, अगर नहीं है उनके लिए कोई औलाद, तुम्हारी नहीं उनके लिए कोई औलाद, इसलिए कि हो सकता है कि बीवी की तो औलाद हो आदमी की ना हो, वो कैसे होगा कि ये औरत अपने पिछले खामन से लेकर आई हो, अब इस खामन से नहीं है उसकी कोई औलाद, लेकिन औरत की तो औलाद है ना। तो अब आप देख लें केस नंबर 12.1, यहाँ पे देखें पेपर में, देखें औरत है, मैयत जो है ना वो औरत है, मरने वाली औरत है, अब क्या है उसके बच्चे नहीं है, औरत के बच्चे हैं ही नहीं, मर्द के बच्चों की नहीं बात हो रही, मर्द के हो सकता है बच्चे हों लेकिन इस औरत से कोई बच्चे नहीं, तो औरत की तो अपने बच्चों को ही मिलेगी ना, आदमी के बच्चों को तो नहीं मिलेगी अगर उसके पिछली किसी और बीवी से, तो क्या हस्बैंड को क्या मिलेगा, हाफ मिलेगा, निस्फ, ठीक है, ये केस हो गया। आगे लिखे नंबर 2 आयत में, आगे लिखे नंबर 2, फइन काना लहुन्न वलदुन, इससे पहले लिखे नंबर 2, फिर अगर है उनके लिए औलाद, अगर किसके लिए औलाद है, हुन्ना उनके लिए, किनके लिए, इन बीवियों के लिए, इन और जो तुम्हारी बीवी है उसकी औलाद है, फलकुम रुबउ, तो तुम्हारे लिए रुबउ है यानी 1/4 है, अब क्या हो गया, हिस्सा ज्यादा हो गया क्या कम हो गया, निस्फ ज्यादा बड़ा होता है कि रुबउ ज्यादा बड़ा होता है, निस्फ बड़ा होता है ना, अगर आपको नहीं भी कुछ आता तो बस नीचे वाला नंबर देख लिया करें, नीचे वाला नंबर जिसका ज्यादा बड़ा होगा वो नंबर छोटा है, वो थोड़ा पोर्शन है, जिसका नंबर छोटा होगा वो ज्यादा है, वो हिस्सा ज्यादा है, तो उनके लिए 1/4 हो गया, 1/4 आधे का भी आधा है। तो अब यहाँ पे केस देखें, औरत लिखा हुआ है 12.2 लिखा हुआ है, जिसमें नीचे 12.2 नंबर लिखा हुआ ना, यानी 12 नंबर आयत में 2 नंबर मसला, तो उसके बच्चे हैं किसी भी शोहर से हैं, चाहे इस वाले शोहर से हैं या फिर वो पिछला शोहर जो फौत हो गया उससे हैं, या पिछला शोहर उससे तलाक हो गई थी उससे बच्चे हैं, मगर इसके बच्चे हैं किसी भी शोहर से, तो शोहर को कितना मिलेगा, 1/4, ठीक है। मेम बाद वसीयत यूसीना बिहा औदैन, वसीयत के बाद वो जो औरतें वसीयत कर जाएं जिसकी औदैन या कर्ज की अदायगी के बाद, इसके तरफ भी मैं आती हूँ जरा आयत मुकम्मल करके इंशाल्लाह। आगे लिखे नंबर 3, वलहुन्न रुबउ, और उन औरतों के, हुन्ना अब आ गया ना, पहले क्या आ रहा था, वलकुम तुम्हारे लिए, मर्दों को कहा जा रहा है, अब हुन्ना उन औरतों के लिए, अरुबउ रुबउ है 1/4 है, मिम्मा उसमें से जो तरक तुम छोड़ा तुमने, यानी अगर तुम मर जाते हो तो जो तुम्हारी औरतें हैं उनको क्या मिलेगा, रुबउ मिलेगा, इल्लम यकुन लकुम वलदुन, अगर नहीं है तुम्हारे लिए कोई औलाद, अगर तुम्हारी कोई भी औलाद नहीं किसी भी बीवी से कोई भी औलाद नहीं है, तो फिर तुम्हारी जो भी बीवी है या बीवियां हैं उन सब के लिए 1/4 हिस्सा होगा, अगर ज़्यादा बीवियां हैं तो सब में वही 1/4 डिवाइड होगा, अगर एक बीवी है तो उसी को सारा 1/4 मिल जाएगा। तो अब ये मसला 12.3 देखें यहाँ पे, मैयत मर्द है, अगर बच्चे उसके नहीं है तो बीवी को कितना मिल गया, 1/4। सिंपल। आगे लिखे नंबर 4, फइन काना लकुम वलदुन, फिर अगर है तुम्हारे लिए औलाद, फलहुन्ना, तो उन औरतों के लिए है। अब अगर आदमी की औलाद है वो मर गया, तो अब उसकी औरतें हैं एक से ज़्यादा बीवियाँ या एक बीवी है, तो कितना मिलेगा, अस्सुमुनु, आठवां हिस्सा, समानिया से है ना आठ, तो आठवां हिस्सा, मिम्मा तरक्तुम, जो तुमने छोड़ा, मिम्बाद वसीयत इन तूसूना बिहा औदैन, जो तुम वसीयत कर जाओ जिसकी या कर्ज की अदायगी के बाद। अब ये 12.4 मसला देखें, यहाँ पे लिखा हुआ है कि मर्द है अब मैयत, तो अब उसकी औलाद है किसी भी बीवी से चाहे औलाद है, तो अब बीवी है एक, तो 1/8 मिलेगा, अगर ज़्यादा बीवी हैं तो यही 1/8 उन सब के दरमियान तकसीम हो जाएगा, ठीक है। अच्छा, अब कलाला की बात आती है, नीचे लिखा हुआ है कलाला जिसके कोई पेरेंट्स नहीं है, कोई वालदैन नहीं है, और बच्चा कोई भी नहीं, यानी पेरेंट्स कैसे नहीं है कि पेरेंट्स जिंदा ही नहीं है, ठीक है, तो औलाद वैसे ही नहीं है, हो सकता है कि उसकी शादी ना हुई हो, या वो बाज़ दफ़ा ऐसे होता है इंसान कोई भी औलाद भी हो सकता है और वालदैन जिंदा ही नहीं होते, तो उसका क्या बनेगा, उसकी जायदाद वगैरह का क्या बनेगा। वह इन काना रजुलन, और अगर है एक शख्स, यू रसू, जिसकी मीरास ली जाती है, कलाला, जिसकी मीरास तकसीम की जाएगी, वो कलाला है। अब कलाला का मतलब तो समझ आ गया ना, अब इमरातुन, या कोई औरत है, यानी औरत कलाला है, चाहे मर्द कलाला है या औरत कलाला है। वलहू अखुन, और उसके लिए है एक भाई, वह उख्तुन, और एक बहन। अब देखें बच्चे तो इसके हैं ही नहीं है, पेरेंट्स भी नहीं है, अब देख ले, अब वो ट्री देखें, ट्री देखे ना ऊपर है कुछ तो ना नीचे कुछ है। अब इसके हाँ बहन भाई हैं, तो अब बहन भाइयों का क्या होगा, उनको हिस्सा जाएगा। अब मैंने आपको बताया था ना कि अगर इनमें से नहीं कोई होगा तो बहन भाइयों तक पहुंचेगा, तो अब वो ट्री हट गया, अब बहन भाइयों की बारी है। उसके लिए क्या है, एक भाई है और एक बहन है, बस उसका एक भाई और एक बहन है, हो सकता है दूसरे हों लेकिन वो फौत हो गए हैं। फलिकुल्ली वाहिदिन, फ तो लिए हर एक के वाहिदिन, उनमें से हर एक, यानी बहन के लिए भी और भाई के लिए भी, मिन हुमा सुदुसु, उन दोनों में से छठा हिस्सा, मिन हुमा, उन दोनों के लिए है कि क्या है, सुदुस, छठा हिस्सा। अच्छा, अब यहाँ पे देखें 12.5 मसला, दूसरा नंबर 2 टेबल देख लें आप, कि कलाला है मर्द औरत, भाई एक है बहन एक है, तो भाई को भी लिकुल्ली वाहिदिन है ना, हर एक के लिए उन दोनों में से छठा हिस्सा है, तो भाई को भी छठा हिस्सा मिलेगा, बहन को भी 1/6 मिल गया। पर इनका अनु अक्सर मिन दालिका, फिर अगर वो सब हों ज्यादा इससे, किससे ज्यादा, यानी बहन भाई अगर एक से ज्यादा है, एक से ज्यादा भाई हैं, एक से ज्यादा बहन है, बहुत सारे बहन भाई हैं, फहम शुरकाऊ फिर सुलूसी, तो वो शरीक हैं इस एक तहाई में, यानी फिर उनका हिस्सा बढ़ा दिया गया क्योंकि ज्यादा हो गए ना, तो सुलूस से ज्यादा है ना, सुलूस से छठे से ज्यादा एक तहाई है, तो अब क्या है, वो सारे शरीक हैं, यानी उनके अंदर डिवाइड होगा। मेम बादी वसीयत यूसा बिहा औदैन, वसीयत के बाद, तो अब क्या है, मर्द या औरत जो भी कोई कलाला है, अब ये 12.6 मसला देखें टेबल में, उसके एक से ज्यादा भाई हैं, एक से ज्यादा बहनें हैं, एक एक का तो मसला हो गया सॉल्व, अब क्या होगा, 1/3 उनके दरमियान बराबर तकसीम हो जाएगा, ठीक है। अब ये उम्मीद है टेबल से आप लोगों को बात सिंपल हो गई होगी, समझ आ गई होगी, जिन लोगों को आयत 11 नहीं समझ आई थी, जो उन्होंने सब्र किया, अल्लाह ताला उनको सब्र की जजा दे, अब उम्मीद है कि समझ आ गई होगी, अगर नहीं समझ आई फिर भी आप मेरे से पूछ सकते हैं। अब हाँ, मगर अगर किसी के ये क्वेश्चन है जी, अब अगर भाई ना हो बहने हो, अगर बहने ना हो भाई सिर्फ हो, अगर फलां हो तो फिर इसका क्या होगा, फिर उसका क्या होगा, देखें इतना हद तक तो आयत में बताया है, और हमारा ये तफसीर की क्लास है, अभी हमारी कोई विरासत की क्लास नहीं हो रही है। अगर आपको और जानना है इसके अलावा तो ज़रूर आप जानें, लेकिन फिर उसके लिए विरासत के अहकाम को सीखें। आपके लिए फिलहाल के लिए इसी में से और आगे चीजें निकलती ही नहीं आयतों में से कि भाई हाँ फिर अगर ये होगा तो फिर क्या होगा, ये होगा तो फिर क्या होगा, मगर वो फिर इतनी डिटेल है कि अगर हम उसके अंदर गए तो फिर बस विरासत ही हम पढ़ पाएंगे, फिर आगे नहीं जा सकते, क्योंकि जाहिर है इससे आगे बहुत सारे सिनेरियोज हो सकते हैं। तो अगर आपको इतनी भी बात समझ आ गई है ना, इनाफ है आपके लिए। बात सिर्फ इतनी है कि विरासत कितनी इंपॉर्टेंट बात है। इतनी इतनी लंबी दो आयतें इसके ऊपर आई हैं, और आप देखेंगे सूरह निसा की जो आखिरी आयत है फिर अगेन विरासत के बारे में, कलाला के बारे में आएगी, तो उसमें फिर आपको और कई चीजें पता चलेंगी। इसलिए अभी फिलहाल आप इस चीजों को अच्छे तरीके से समझ जाएं तो बहुत अच्छा, आपके लिए इतना काफी हो जाएगा। अब यहाँ पे एक सवाल का जवाब, पहले सवाल जो हमारा यहाँ पे एक जहन में उठता है, पहली बात जो आई कि मर्द को हिस्सा दो औरतों के बराबर, यानी इसका मतलब है कि औरत को आधा मिल रहा है, लेकिन आधा कहाँ नहीं गया इस तरह से, बल्कि औरत की भी एक समझ लें कि हम तो ये कहते ना लड़के का आधा लड़की को, लेकिन अल्लाह ताला ने क्या फरमाया, दो लड़कियों के बराबर एक लड़के का। बात कहने का तरीका अलग होता है, तो एम्फोसाइज ज़्यादा औरत के हिस्से को किया गया। अब ये जो प्रोपेगेंडा होता है औरतों को आधा क्यों दिया गया, बराबर मिलना चाहिए, तो उसका जवाब मैं आपको दे देती हूँ। अब आप लोगों से बस इतनी रिक्वेस्ट है कि अब आप उसको अपने माशरे पे मत परखिएगा कि लेकिन ऐसा तो होता नहीं, अगर ऐसा नहीं होता तो भाई हमारा कसूर है, फिर इस्लाम के ऊपर तो उंगली ना उठाएं, फिर आप अपने माशरे के ऊपर और जो हमने हिंदुआना रस्म व रिवाज अपने बनाए हुए हैं उनके ऊपर जी उंगली उठाइए कि वो गलत है, क्योंकि इस्लाम ने तो आपको बेहतरीन निज़ाम दिया। फिर आइंदा कभी ये मत कहेंगे इस्लाम ने ऐसे क्यों आधा हिस्सा औरत को दिया, फिर ये नहीं आप कभी कहेंगे। क्या फिर गलत है तो वो रस्म व रिवाज गलत है जो हिंदुओं से हमने लिए। सबसे पहली बात जो इसके अंदर है वो ये है कि औरत पे इस्लाम ने कोई फाइनेंशियल रिस्पॉन्सिबिलिटी नहीं रखी, ये याद रखें। कोई औरत आगे बढ़ के कोई काम करती है तो उसको इजाज़त है, मगर ये उसकी अपनी मर्जी है, शी इज़ नॉट लाइबल, बाउंड नहीं है कि नहीं तुमने जॉब करनी है, तुमने ये करना है, तुम नहीं। पहली बात ये हो गई। नंबर टू बात क्या है, मर्द औरत से जब शादी करता है तो औरत को कोई खर्चा करने की ज़रूरत नहीं है। निकाह के ऊपर क्या है, औरतों को, औरत के घर वालों को, लड़की के घर वालों को, उसके ख़ानदान को एक पैसा भी नहीं लगाने की ज़रूरत, उनको कोई उनके ऊपर लाइबिलिटी नहीं है, वो खाना खिलाएं, उनके ऊपर कोई लाइबिलिटी नहीं है। हाँ मर्द के ऊपर है वो वलीमा करे, मर्द के ऊपर है वो मेहर अदा करे, ये जिम्मेदारी किसकी है, मर्द की। औरत के ऊपर कोई जहेज की जिम्मेदारी नहीं है लाने की, वो तो आ रही है, उसको अल्लाह ने इतनी इज्जत दी है कि वो आ रही है तुम्हारे घर, तुम्हारे ऊपर जिम्मेदारी है, तुम दोगे उसको मेहर, इस गिफ्ट जो तुम उसको सबसे पहले देते हो उसके दिल में जगह बनाने के लिए, ये गिफ्ट है, ये लाजिम है, ये वो नहीं है कि ओके दिया तो दिया, नहीं दिया तो कोई बात नहीं, और किसने देना है, इसके बगैर नहीं निकाह होता। तो औरत क्या दे रही है, कुछ भी नहीं। मर्द क्या दे रहा है, मेहर और वलीमा करेगा। नंबर थ्री बात है, जब शादी हो गई आदमी रिस्पॉन्सिबल है औरत की सब चीज़ों का, खाने पीने का, उसको पहनाने का, उसकी रेजिडेंस का, कहाँ रहेगी वो रहाइश का, उसके मेडिकल का, उसकी उसकी हर चीज़ का। कोई मर्द औरत को ये नहीं कह सकता जाओ अपने घर वालों से इतने पैसे लेकर आओ, कोई मर्द नहीं कह सकता, क्योंकि उस औरत की चाहे तालीम हासिल कर रही है वो एजुकेशन, वो बाज़ दफ़ा कई जगहों पे ये होता है, कहते हैं नहीं अब ये तो बड़ी महंगा है, अपने घर वालों से कहो वही तुम्हारी फीस दें। नहीं, जब तुमने शादी की है तुम्हारी जिम्मेदारी है, अल्लाह ने मर्द पर जिम्मेदारी डाली है पूरी की पूरी, टोटल फुल रिस्पॉन्सिबिलिटी आदमी पे। बच्चे होते हैं औरत के ऊपर ज़ीरो रिस्पॉन्सिबिलिटी है बच्चों की, मर्द के ऊपर सारी रिस्पॉन्सिबिलिटी है इन बच्चों की, हर चीज़ को जो भी उनके खराज आता है। अच्छा, फिर मर्द जो है अगर उसका यानी बाप फौत हो जाता है तो उसकी माँ की जिम्मेदारी, उसकी बहन की जिम्मेदारी ये किस पे है, आदमी पे है। ये नहीं होगा कि बाप फौत हो जाए तो अब माँ जो है वो उसके तो कोई वो नहीं है, तो जाओ अपना खुद ही करो। बहने हैं अगर वो शादीशुदा नहीं है, शादीशुदा है तो फिर तो उनके हस्बैंड पे है ना, शादीशुदा नहीं है तो अब जी वो कहाँ जाएं, खुद ही अपनी जॉबें करें, खुद ही अपना आपको पालें करें, हम नारी नहीं रिस्पॉन्सिबिलिटी, नहीं ये भाई की जिम्मेदारी है फिर। ठीक है, बहन की तालीम, उसकी शादी है, उसकी ये सब, अब इसमें भी औरत पे कोई जिम्मेदारी, उस बहन पे कोई जिम्मेदारी नहीं, माँ पे कोई जिम्मेदारी नहीं, तभी भी वो फाइनेंशियल बर्डन से बिल्कुल आज़ाद है। फिर औरत अगर बेवा हो जाती है, बेवा हो जाती है तो तब भी देखिए ना, अब ये वो यहाँ पे ये इस माँ की जगह आप लिख लें, बेवा हो गई तो तब भी उसकी जिम्मेदारी उसके बेटे के ऊपर है। क्या यहाँ अगर बेटा छोटा है तो तब वो दूसरी शादी अगर कर लेती तो दूसरे मर्द के ऊपर है। तो अगर आप टोटल इन मामलात में देखें तो आदमी की जिम्मेदारी सारे अखराजात की है। औरत हर जगह पे आपको किसी भी रोल में आप देख लें ऑलवेज ऑन द रिसीविंग एंड है, नॉट ऑन द गिविंग एंड। कहीं पे भी वो कुछ दे नहीं रही, ले रही है ले रही है ले रही है। अब मैं आपको इसकी एक एग्जांपल के साथ इसको आपको बताऊंगी इंशाल्लाह। आप एक आदमी है वो फौत हुआ, मसलन उसने जो मीरास छोड़ी उसके बेटे को 10 लाख मिला और बेटी को हाफ मिला, 5 लाख मिला। ठीक है, अब लड़के पे जिम्मेदारी है माँ की भी और बहन की भी, लड़की अभी शादीशुदा नहीं है, घर का खर्चा चलाने की भी। अब लड़के के माल में से यूज होना शुरू हो गया, दोनों कमा रहे हैं अभी, लड़की का कोई माल नहीं खर्च हो रहा, उसका भाई उसके खाने पीने पहनने ओढ़ने तालीम सब की जिम्मेदारी भाई पे है। और लड़के ने यह सब कुछ पे किया, लड़की को कोई खर्चा करने की जरूरत ही नहीं, उसने अपना अकाउंट वैसे ही बंद करके रखा हुआ। अब उसके बाद लड़की की शादी की का टाइम आ जाता है, शादी करनी है तो उसके लिए जो भी शादी का अगर कोई खर्चा होता है तो वो भाई की जिम्मेदारी है, थोड़ा बहुत मिनिमम। अब क्या है, ससुराल से भी जेवर कपड़ा सब आ रहा है, महर भी इस लड़की को दिया जा रहा है, अब इस 5 लाख में एडिशन हो रही है, हक महर भी आ गया। अब मसलन उसका 5 लाख हक महर रखा गया था तो अब लड़की के पास कितना हो गया, 10 लाख, और लड़के का उस वक्त से निकल रहा है निकल रहा है निकल रहा है। अब ये शादी करके शौहर के घर आई, अब इसको खाने के लिए भी इसको एक पैसा नहीं लगाना पड़ा, पहनने के लिए कुछ नहीं करना पड़ा, कोई रेंट नहीं देना पड़ा, कोई बिल नहीं देना पड़ा, कुछ नहीं करना पड़ा, सब कुछ शौहर के जिम्मे। बताएं कितनी लाडली है ना औरत, इसकी तो पांचों उंगलियां घी में है। अच्छा, यहाँ पे भी आके अपना आराम से महाना जो उसको जेब खर्च मिलता है ना नफका आदमी की तरफ से, वो तो आदमी के जिम्मे है ना, तो अब जो है वो उसका जमा हो रहा है, जमा हो रहा है, कुछ करना खर्च करना चाहे तो अपने ऊपर खर्च करेगी, बच्चों के ऊपर तो आदमी की जिम्मेदारी है। अब अगर खुदा ना खासा शोहर फौत हो जाता है, उसकी विरासत में से भी इस औरत को हिस्सा मिल गया, समझ आई, मीरास में से भी तो हिस्सा मिल रहा है, तो और बढ़ गया उसके पास, तो यानी बढ़ता जा रहा है अभी, और जिम्मेदारी बेटे के ऊपर आ गई, या और शादी कर लेगी तो वहां से फिर मेहर मिलेगा, ये विरासत भी ले ली, पिछला मेहर भी था, बाप की भी विरासत में से मिला। इधर देख लें लड़की की हालात, अच्छा पहले उसने माँ और बहन को सपोर्ट किया, फिर उसके बाद उसकी अपनी शादी की बारी आई, उसने हक मेहर खुद अदा करना, उसने वलीमे की का खाना खिलाना, अब उसको इतना कमाना है कि घर चलाना है, बीवी के अखराजात भी पूरे करने हैं, उसको भी नान नफका देना है, माल लगता ही जा रहा है उसका, बच्चे होंगे तो उनकी जरूरियात पे भी माल खर्च करेगा। तो औरत पे तो इस्लाम ने एहसान किया है, उसे मीरास में हिस्सा दिलवा के, इट्स अ बोनस, उसने तो जरा सी दमड़ी भी खर्च नहीं करनी, तो अल्लाह ताला की तो खसूसी रहमत है उस पर। अब आगे आज की भी आप आयात में देखेंगे कि कितना ज्यादा औरत के साथ हुस्ने सलूक के ऊपर बात है। अच्छा, अब आप ये देखें जो अब वसीयत और इसकी भी बात आ गई, वो भी जरा समझ लेते हैं कि यहाँ पे आया कि वसीयत पूरी करने के बाद और कर्जा अदा करने के बाद, फिर ये है तो उसके अंदर ये देख लें قرض کو پہلے ادا کیا جائے گا، وصیت بعد میں پوری کی جائے گی، یہ ہمیں سنت سے پتہ چلتا ہے۔ مگر یہاں پہ پھر کیوں وصیت کی بات پہلے کیوں آئی؟ اس لیے کہ دیکھیں قرض والا تو اپنا قرض مانگنے کے لیے کھڑا ہو ہی جائے گا، اس نے تو کہیں جانے نہیں دینا، قرض تو آپ کو ادا کرنا ہی پڑے گا۔ مگر وصیت جو ہے اس میں اکثر لوگ پھر ڈنڈی مار دیتے ہیں، ٹھیک ہے، وصیت کی اتنی اہمیت نہیں سمجھتے۔ اور وصیت کا میں نے آپ کو کیا بتایا تھا رول، کہ وصیت اگر کرنی ہے کسی نے، اول تو مثلا کوئی دنیا سے جاتا ہے اس کے پاس 10 لاکھ ہے، چلو 10 لاکھ پورا کا پورا ہی چھوڑ جاؤ، اس لیے کیونکہ وہ آپ کے وارثوں کو مل جائے گا، وارثوں میں تقسیم ہو جائے گا۔ لیکن بعض دفعہ لوگ کہتے ہیں کہ نہیں ہم نے فلاں چیریٹی کو دینا ہے، اس کو دینا ہے، تو پھر وہ کر سکتے ہیں وصیت، اس کے لیے کیا کرنا ہوگا، ول لکھنی ہوگی وصیت، لیکن وہ 1/3 سے زیادہ مال میں نہیں ہو سکتی۔ میکسیمم جتنے مال کی آپ وصیت کر سکتے ہیں وہ 1/3، مثلا 9 لاکھ چھوڑ کے جا رہا ہے تو 1/3 کتنا ہوگا، 3 لاکھ، 3 لاکھ صرف وصیت کر سکتے ہیں، باقی 6 لاکھ جو ہے وہ وارثوں میں ہی بٹے گا۔ 3 لاکھ سے زیادہ ایک پیسہ کی وصیت نہیں ہو سکتی، اور اسے کم کریں تو اچھا ہے، کیونکہ بخاری اور مسلم میں یہ روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم حضرت سعد بن ابی وقاص کے پاس ان کی بیماری کے زمانے میں ان کی عیادت کو گئے، اور حضرت سعد رضی اللہ تعالیٰ عنہ نے کہا کہ یا رسول اللہ میرے پاس مال بہت ہے اور صرف ایک ہی تو میری بیٹی ہے میرے پیچھے، تو اگر آپ اجازت دیں تو میں اپنے مال کی 2/3 2/3 اللہ کے راستے میں صدقہ کر دوں، یعنی ایک ہی بیٹی ہے، بیٹی کو تو مطلب نصف مل جائے گا نا، تو لیکن وہ چاہ رہے تھے کہ 2/3، 2/3 تو زیادہ ہوتا ہے، تو 2/3 میں اللہ کے راستے میں صدقہ کر دوں تو 1/3 بیٹی کو مل جائے۔ تو آپ نے فرمایا نہیں، انہوں نے کہا پھر 1/3 اجازت دے دیجیے، آپ نے فرمایا خیر ہے لیکن یہ بھی زیادہ ہے، اگر اپنے پیچھے اپنے وارثوں کو تو تونگر چھوڑ کر جائے، یعنی ان کو ویل آف آپ چھوڑ کے جائیں، اس سے بہتر ہے کہ تو ان کو فقیر چھوڑ کے جائے کہ دوسروں کے سامنے ہاتھ پھیلاتے پھریں۔ بات سمجھ آئیے، یعنی آپ کو اب یہ خواہش ہو گئی کہ اچھا میں وہاں پہ جا کے صدقہ کر دوں، یہ کر دوں، اب آپ اپنے وارثوں کے لیے یہ رہنے دیں، اس لیے کہ آپ کے وارث آپ کے پیچھے ویل ٹو ڈو رہیں، ان کے پاس کچھ ان کو وراثت میں ملے تو بہتر ہے، بجائے اس کے کہ وہ خود فقیر ہو جائیں، آپ سارا کا سارا چھوڑ کے جا رہے ہیں، جی فلاں ہسپتال کو مل جائے، فلاں اس کو مل جائے، فلاں اتنا اس کو دے دو، اور جو بیچارے وارث ہیں وہ کیا ہیں، وہ اب دوسروں کے آگے ہاتھ پھیلاتے پھر رہے ہیں، ان کے اوپر انہوں نے اپنے گھروں کے قرضے ادا کرنے ہیں، ان کے اوپر بال بچوں کی ذمہ داریاں، وہ اتنے باپ اتنا امیر تھا، باپ نے سارا کچھ ڈونیٹ کر دیا اور بچے جو ہیں ان کو کچھ بھی نہیں ملا۔ اور جیسے یہاں پہ کئی لوگ ہوتے ہیں اپنے کتوں کے نام پہ کچھ کر جاتے ہیں، فلاں نے ہسپتال کو ساری چیریٹی دے دی اور بچوں کے لیے کچھ بھی نہیں چھوڑتے، تو ہمارے اسلام نے ہمیں اس چیز سے منع کیا کہ نہیں، اگر آپ نے میکسیمم بھی وصیت کرنی ہے تو 1/3 ہے، اس سے زیادہ تو جا نہیں سکتے، اس سے اگر آپ کام کریں نا تو اچھا ہے، اور اگر کریں ہی نا تو وہ تو بہت ہی اچھا ہے۔ اسی لیے ابن عباس فرماتے ہیں کہ لوگ 1/3 سے بھی کم، یعنی 1/4 کی ہی وصیت کریں تو اچھا ہے، اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے 1/3 کو بھی زیادہ فرمایا۔ تو فقہا کیا کہتے ہیں کہ اگر میت کے وارث امیر ہوں تب تو ٹھیک ہے آپ 1/3 میں سے کر لیں، مثلا ایک بندہ اس کے بچے سارے اتنے امیر ہیں کہ ان کو خود ہی اتنی ضرورت نہیں ہے، تب بھی وہ 1/3 سے زیادہ کی نہیں وصیت کر سکتا، 1/3 کی وہ وصیت کر دے، اوکے فائن وتھ ہم۔ لیکن اگر بیچارے وارث اتنے بس ہینڈ ٹو ماؤتھ ہیں، ان کی خود ہی ضروریات نہیں پوری ہوتی، تو بہتر ہے کہ آپ وصیت نہ کریں، کسی اور کو کیوں دیتے ہیں، اپنے وارثوں کے لیے چھوڑ کے جائیں، وہ مستحب ہے۔ بات سمجھ آئی، وصیت اور وراثت میں ذرا فرق سمجھ لیں آپ نا، وصیت ڈفرینٹ ہے اور وراثت ڈفرینٹ ہے، وراثت وہ ہے جس کے وارث یہ سارے بچے ماں باپ یہ سب ہیں، وصیت ہے کہ اگر آپ نے اپنی ول لکھنی ہے کہ اتنا پورشن وچ شوڈ ناٹ بی مور دین 1/3، اتنا پورشن میں فلاں کو دینا چاہتا ہوں، یا کسی آپ کے کوئی غریب اور دور کے رشتے دار ہیں جو وارث نہ ہو اس کو صرف دے سکتے ہیں اس 1/3 میں سے، جو وارث نہ ہو، آپ یہ نہیں کر سکتے کہ میرا فلاں بیٹا یہ بےچارا زیادہ ڈیزرونگ ہے، باقی تو سارے اچھے حالات میں، تو میں 1/3 بھی اس کے نام کر جاؤں، یا اس نے میری بڑی خدمت کی 1/3 بھی اس کو ہی دے جاؤں، یہ نہیں ہو سکتا، ٹھیک ہے۔ وارث کو وصیت نہیں اس کے حق میں آپ کر سکتے، وارث کو نہیں وصیت ہوگی، وصیت صرف آپ نون وارث کے لیے لکھ سکتے ہیں. یعنی کوئی رشتہ دار ہے غریب ہے، کوئی آپ کے دوست ہیں، کوئی آپ اور کسی فیملی کی مدد کرنا چاہتے ہیں، کہیں آپ ڈونیشن دینا چاہتے ہیں، وہ آپ پھر ون تھرڈ میں سے دے سکتے ہیں. لیکن میں نے آپ کو کیا بتایا، اگر آپ کے اپنے وارث اچھے حالات میں ہیں تو تبھی یہ کام کریں. اگر وہ اچھے حالات میں نہیں ہیں، یا اچھے حالات میں نہیں کی بھی بات نہیں ہے، اگر وہ بیچارے درمیانے سے ہیں، دیکھیں کل کو ذمہ داریاں ان کے اوپر بڑھیں تو ان کو ضرورت ہوگی، تو آپ ان کے لیے چھوڑ کے جائیں. یہ بات امید ہے کلیئر ہو گئی ہوگی. اب کیا ہوگا، کوئی فوت ہوتا ہے تو سب سے پہلے اس کے مال میں سے کیا چیز ہوگی، اس نے قرض بھی نہیں ہوگا، اس کے مال میں سے سب سے پہلے اس کی تدفین، اس کے کفن دفن، اس کے یہ جو سارے ہوتے نا اس وقت اس کی مرنے کے بعد کے، یہ جو سارا غسل ہے، کفن دفن ہے، قبر ہے، یہ آپ کو پتہ ہے ان ملکوں میں تو اچھا خاصا اس کا پر خرچہ ہے. ٹھیک ہے، تو سب سے پہلے جو اس نے چھوڑا ہے اس میں سے یہ سب تجہیز و تکفین اور تدفین، یہ سب چیز اس میں سے کی جائے، کیونکہ قبریں بھی بہت مہنگی مہنگی ہیں. اچھا، اب جو اس سے بچ جائے گا، اگر کوئی اور کرنا چاہے یہ کام تو خوشی سے کر سکتا ہے، کوئی رشتہ دار کہے کہ نہیں میں نے قبر خرید کے دینی ہے یا میں نے کفن دینا تو کر سکتے ہیں. لیکن اگر نہیں، کوئی آپ مانگنے نہیں کھڑے ہو جائیں گے کسی سے، سب سے پہلے میت کے اپنے پیسوں میں سے یہ اس کا کام کیا جائے گا، ظاہر ہے وہ خود سب سے پہلے ڈیزرو کرتا ہے نا. پھر نمبر ٹو پہ دین، قرض، قرض ادا کیا جائے گا. اب اگر مثال کے طور پہ اس کے اوپر قرضہ اتنا زیادہ ہے، 5 لاکھ اس نے چھوڑا، 5 لاکھ کا ہی قرضہ تھا، سارا کا سارا قرضے میں چلا گیا، تو اب ٹھیک ہے چلا گیا، اب وارثوں کو کچھ نہیں ملنا، زیرو ہے ان کے لیے. ہم قرضہ لیتے وقت بھی سوچا کریں کہ اگر ہم قرض اتنے بڑے بڑے لے تو لیتے ہیں، مر گئے تو وارثوں کے لیے کچھ نہیں بچے گا، کیونکہ سب کچھ تو قرضے میں چلا جائے گا، یہ گھر ہیں، یہ ہیں، سب قرضوں کے اوپر ہیں، ان کے اوپر، ان کے لیے تو ایک پیسہ بھی نہیں چھوڑ کے جا رہے تھے. نمبر تھری پہ پھر آتا ہے وصیت جو اس نے کی ہے، تو وہ میں نے آپ کو بتا دی وصیت کے سارے مسئلے مسائل. وارث کے لیے اس میں کوئی حصہ نہیں ہوگا، ون تھرڈ سے زیادہ نہیں دے سکتے. ٹھیک، اب یہ معاملہ آپ کا ہو گیا. اللہ تعالیٰ نے کیا فرمایا، غیر مدارن، نہ نقصان دینے والا ہو، یعنی مرنے والا کوئی ایسی وصیت نہ کرے کہ کسی کو آپ نقصان دیں. یعنی آپ کو کہے کہ نہیں میں نے اپنے آدھے مال میں سے وصیت کر دینی ہے، میرے بچوں نے تو مجھے پوچھا نہیں، نا فرمان اولاد ہے، میں نے تو ان کو آگ کر دیا، یہ ہے فلاں ہے، انہوں نے میرا خیال نہیں رکھا، اب میں نے ان کو کچھ دینا ہی نہیں، سارا کا سارا میں ڈونیٹ کر دوں گا، یا ایک وصیت کو کوئی بدل دے، یا پھر جیسے میں نے آپ کو بتایا ایک بیٹا اور ایک بیٹی یا دونوں کو آدھا آدھا کر دے. نہیں، آپ کسی کو بھی نقصان نہیں دے سکتے. یہ کیا ہے، وصیت من اللہ، کتنی بڑی بات ہے، اس کو ہائی لائٹ کریں، یہ وصیت اللہ کی طرف سے ہے. آواز نہیں آ رہی؟ اچھا، الحمدللہ. یہ وصیت اللہ کی طرف سے ہے. اب یہ بہت ایک بڑی بات کہی جا رہی ہے، ایک مومن کے لیے اتنی بات کہہ دینا ہی کافی ہے کہ وصیت تاکیدی بات ہوتی ہے، اتنی بڑی تاکید ہے اللہ کی طرف سے، یہ کوئی معمولی بات نہیں ہے، یہ کوئی انسانوں کے بنائے ہوئے قوانین نہیں ہے. میں نے آپ کو پہلے بھی یہ بتایا تھا کہ ایک بندہ ایسا ہوتا ہے، اللہ اکبر، کہ وہ ساری زندگی نیک اعمال کرتا ہے. آپ صلی اللہ علیہ وسلم نے تو فرمایا کہ 70 سال تک نیک اعمال کرتا ہے، 70 سال تک، اور وصیت میں ظلم کرتا ہے، اور برائی کے عمل پہ خاتمہ ہونے کی وجہ سے جہنمی بن جاتا ہے، اور بعض لوگ 70 سال تک بدعمالیاں کرتے رہتے ہیں لیکن وصیت میں عدل و انصاف کرتے ہیں، اور آخری عمل ان کا کس پہ ہوتا ہے ختم، عدل پہ، اچھے عمل پہ، اور وہ جنتی بن جاتے ہیں. اس کے بعد ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے فرمایا، اگر چاہو تو قرآن کی اس آیت کو پڑھ لو، تلک حدود اللہ فلا تعتدوها، یہ اللہ کی حدیں، ان سے آگے مت بڑھو، یہ باؤنڈریز ہیں، یہ اللہ تعالیٰ نے قائم کی ہیں، معمولی بات نہیں ہے. ایک باپ کا حکم آپ توڑیں تو کتنا ناراض ہو جاتا ہے کہ وراثت سے ہی آگ کر دیا، اور اللہ کا حکم توڑ رہے ہو، اور خود سوچتے ہو کہ ہمیں زیادہ سمجھ ہے کہ کس کو کتنا ملنا چاہیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا وصیت میں کسی کو ضرر اور نقصان پہنچانا کبیرہ گناہ ہے، کبیرہ گناہ. اور حدیث میں ہے کہ اللہ تعالیٰ نے ہر حقدار کو اس کا حق پہنچا دیا ہے، اب وارث کے لیے کوئی وصیت نہیں ہے. اب آپ کسی کے لیے بھی خود سے وصیت نہیں کر کے جا سکتے اس کو دو. تو زندگی میں جب اپنے بچوں کو دیں گے تو بیٹے ہیں یا بیٹیاں ایکول دیں گے سب کو. اب ایکول کا مطلب یہ نہیں کہ آپ گن گن کے میں نے $3 بیٹے کو دیے تو $3 ہی بیٹی کو دینے، ایسے نہیں. مطلب ہے کہ ایک عمومی طور پہ فیئر رہیں دونوں کے ساتھ نا. یہ نہیں ہے کہ بوٹی جو ہے نا وہ بیٹا لے گا اور بیٹی جو ہے وہ دال کھائے گی، ایسے نہیں ہو سکتا. ٹھیک ہے، تو ایک مطلب فیئر ٹریٹمنٹ دونوں کے ساتھ، اگر اس کو اچھا پہنا رہے اس کو بھی اچھا پہناؤ. اور ہو سکتا ہے کہ بچی کے کپڑے زیادہ مہنگے آتے ہیں، بچے کے اتنے مہنگے نہیں آتے، یا اس کی تعلیم پہ زیادہ خرچہ ہو رہا ہے، وہ ایسے کالج میں ایسے اسکول میں جہاں پہ زیادہ فیس ہے. تو یعنی لیکن ماں باپ کو فیئر رہنا، تو زندگی میں تو فیئر، جہاں کوئی چیز دینے لگیں گے، کوئی چیز ان کے نام کرنے لگیں گے، تو جہاں پہ بیٹے کو دیا تو بیٹی کو بھی دیں گے. لیکن مرنے کے بعد اب آپ کا حق کوئی نہیں ہے کہ اب آپ بتائیں کہ اس کو کتنا ملے گا. اب اللہ تعالیٰ نے پورشنز بنا دیے ہیں، اس بات کو سب اچھی طرح سے سمجھ لیں. کسی کو نہیں یہ مجال ہونی چاہیے کہ ان میں چینجز کریں. اور میں نے آپ کو وراثت کے بٹنے کا بھی بتا دیا تھا کہ کتنا کس کو ملنا ہے، کتنے کس وقت وراثت بانٹی جائے گی. اور یہ آیت جمہور علماء کا یہ خیال ہے کہ یہ آیت منسوخ ہو چکی ہے، اور منسوخ کس سے ہو چکی ہے، کینسل ہو چکی ہے، کیونکہ اس آیت میں ہے نا کہ ان کو بھی کچھ دے دیا کرو. تو جس آیت نے یہ آیت نمبر 8 کو منسوخ کیا وہ یہ آ گیا یوسیکم اللہ. تو اس آیت میں اللہ تعالیٰ نے حصے مقرر کر دیے ہیں، تو اب ان کو کچھ بھی دینے کی ضرورت نہیں ہے. بعض کا یہ زیادہ تر کا یہ خیال ہے، لیکن بعض دوسرے بھی ہیں. میں آپ کے سامنے اصل میں دونوں چیزیں اس لیے رکھ دیتی ہوں کہ میری اپنی کوئی اوپینین نہیں ہے. یہ جو بھی فقہا کا، اماموں کا جو ان کا خیال ہے وہ میں آپ کو بتا دیتی ہوں جو انہوں نے بتایا. اب دوسرے جو باقی ہیں وہ یہ کہتے ہیں کہ نہیں، جب غریب لوگ آ جائیں تو بے شک وراثت تقسیم ہو رہی ہو، سب اپنا اپنا حصہ الگ الگ لے رہے ہوں، تو اپنے حصے میں سے ہی ان کو کچھ دے دو کہ یہ بیچارے دیکھ رہے ہیں منہ، تو ان کو بھی خالی ہاتھ نہ پھیرو. ان کا وہاں سے مایوس اور خالی ہاتھ واپس جانا اللہ تعالیٰ رؤوف الرحیم کو اچھا نہیں لگتا. تو بطور صدقہ کے ہی اللہ کے راستے میں ان کے ساتھ کچھ اچھا سلوک کر دو تاکہ یہ خوش ہو جائیں، خوش ہو کے جائیں. ٹھیک ہے، لیکن جیسے میں نے اب دوسروں کا آپ کو بتایا، تو آپ یہ بھی لکھ سکتے ہیں کہ جمہور علماء کا، یہ جمہور کا مطلب کیا ہوتا ہے، میجورٹی کا یہی خیال ہے کہ یہ منسوخ ہو چکی ہے، کیونکہ آگے حصے ان کے بتا دیے گئے کہ کس کا کتنا حصہ ہے. اب یہ دیکھ لیں، ہم بعض دفعہ یہ سوچتے ہیں ہائے اگر سب کو ان کے حصے دے دیے تو جس نے قبضہ کیا ہوتا ہے وہ سوچتا ہے پھر میرا کیا بنے گا. تو یہ تو اللہ تعالیٰ کے احکامات ہیں، ان کے اندر کوئی کچھ نہیں یہ کہہ سکتا. پھر اللہ کے اوپر ہی بھروسہ ہے، حقدار کو اس کا حق پہنچنا چاہیے. ہم اب اس کے اندر کہ اللہ پھر تو سارے حصے اپنے اپنے لے کے چلے جائیں گے، ہم کیا کریں گے، پھر ہمارے پاس تو کچھ نہیں رہے گا، اس لیے اس کے اوپر قبضہ جمائے بیٹھ رہو، یہ نہیں ہو سکتا. اللہ تعالیٰ کے نے جو وصیت کے احکامات دیے ان کو ایگزیکیوٹ کرنا اتنا ضروری ہے، فرائض میں سے ہے، یہ فرائض میں سے وراثت کی تقسیم. اسی لیے جب کوئی مر جائے اس کے بعد اگر کسی کے نے اپنا حصہ کسی کو دینا بھی ہے، یہ بھی ایک کوشچن آیا تھا کہ کسی مثلاً ہے کہ چار بہن بھائی ہیں، ان میں سے مثلاً ہے کہ بہنوں کو حصہ نہیں دیا گیا، بھائیوں کے پاس ہے سارا. اب وہ بہنیں بیچاری کہتی ہیں کہ اگر ہم نے مانگا تو ہماری تو شامت آئے گی، یہ نہ ہو کہ پھر ملنا جلنا ہی ختم ہو جائے. تو وہ ویسے ہی کہہ جاتی ہیں اچھا چلو ہم نے معاف ہی کر دیا. معاف دل سے تو معاف نہیں کیا ہوتا، ان کو پتہ ہے کہ ملنا تو ہے نہیں، تو کیا فائدہ ایسے ہی اس چیز کے اوپر جھگڑا کھڑا کرنے کے. تو اس لیے وہ حالانکہ وہ بھی ضرورت مند ہے، ان کی بھی ضرورتیں ہیں، تو اب وہ ایسے کر کے معاف ہی کر دیتی. تو یہ کوئی معافی نہیں ہوتی. حصہ آپ تبھی دوسرے کو دے سکتے ہیں جب آپ کو حصہ ملے گا، تو تب دیں گے نا. آپ یہ نہیں کر سکتے وہ کہتے ہیں نہیں آپ دوسرے کو حصہ معاف کر دیں، دے دیں. بھئی آپ کو ملا ہی نہیں ہے تو دینا کیا. تو اس لیے ضروری ہے کہ ان حصے تو تقسیم ہوں، پھر اس کے بعد اگر کوئی بہن بھائی سمجھے کہ ہاں یہ ہمارا بہن بھائی ضرورت مند ہے، ہم اس کو دینا چاہتے ہیں، تو وہ ضرور خوشی سے دے سکتا ہے، تاکہ اس بہن بھائی کو پتہ رہے جس نے لیا ہے کہ میرے اوپر انہوں نے احسان کیا کہ انہوں نے اپنا حصہ مجھے دے دیا. ये ना हो कि वो ये सोचे नहीं हमारे तो माँ बाप की ये सारी विरासत है, हम तो लेके बैठे हैं तो इसमें इनका क्या है। नहीं, उसको ये पता होना चाहिए मैं उनका हिस्सा ले रहा हूं। ठीक है, आगे अल्लाह ताला ने फरमाया वल्लाहु अलीमुन हलीम, याद रखो अल्लाह इल्म वाला है और बुर्दबार है, वो एक दम नहीं पकड़ता, उसका हिल्म है कि उसने छुट्टी दी हुई है तुम्हें। और ये उस अलीम ने अहकामात दिए, हम सोचते हैं कि हम ही अलीम बन गए, अल्लाह ताला माफ़ फरमाए, हमें बहुत ज़्यादा पता है कि किसको किस वक्त देना चाहिए, किसको क्या मिलना चाहिए, किसको नहीं मिलना चाहिए, किसकी ज़रूरत ज़्यादा है। और ये तो जो अल्लाह ताला ने किया नाउज़ुबिल्ला, क्या ये ज़्यादतियाँ, तिलका हुदूदुल्लाह, ये अल्लाह की हदें हैं। वमन युति अल्लाह व रसूलहु युदखिलहु जन्नातिन तजरी मिन तहतिहल अनहारु खालिदीन फीहा, जो इतात करेगा अल्लाह की और रसूल की। अब यहाँ पे इतात किस माने में आ रही है, इतात वैसे तो इतात एक ब्रॉडर सेंस में तो इतात सारे अहकामात में, मगर यहाँ पे चूंकि फौरी तौर पे विरासत के कानून के बाद ये आयत आई, तो इसका मतलब क्या है कि विरासत को जो सही सही इसके डिवीजन जैसे होनी चाहिए वैसे डिवाइड करेगा, इसको इम्प्लीमेंट करेगा, तो वही है जो हकदार है जन्नत का, वो दाखिल अल्लाह ताला उसको करेगा जन्नत में, जिसके नीचे नहरें बहती होंगी, खालिदीना फीहा, उसमें वो हमेशा रहेंगे। वज़ालिकल फौज़ुल अज़ीम, ये है बड़ी कामयाबी। ये तकसीम इसलिए कि बहुत मुश्किल लगती है और हर एक की किसी ना किसी के साथ हमदर्दियाँ होती हैं, अक्सर ऐसे होता है कि या तो बेटों के साथ हमदर्दियाँ होती हैं या फिर ये होता है कि जो बच्चा ज़रा थोड़ा सा फाइनेंशियली कमज़ोर है पेरेंट्स की, उसके साथ हमदर्दियाँ होती हैं, या जिसने खिदमत की है उसके साथ हमदर्दियाँ होती हैं और जिसने नहीं की उसके साथ नहीं होती। तो ये तकसीम अल्लाह ताला ने जैसे हुक्म दिया है ना, उसको तकसीम वैसे करना बहुत ही कम लोग ऐसा करते हैं। वो यानी अपनी ज़िंदगी में शायद आप लोग पता नहीं कभी किसी से वास्ता भी पड़ा होगा या नहीं जिसने के वाकई विरासत को जैसे तकसीम होना चाहिए वैसे किया हो, जैसे अल्लाह ताला के अहकाम आते हैं। क्योंकि हम लोग अपनी अक्लों को बहुत ज़्यादा समझते हैं ना, अव्वल तो बहुत सारे लोगों को इल्म ही नहीं है, और जिनको इल्म हो भी तो वो बस फिर इतना हौसला नहीं रखते कि इनको इम्प्लीमेंट करें। हालांकि अल्लाह ताला ने कितनी बड़ी खुशखबरी दी है कि जो ये काम कर लेगा उस आखिरी मंजिल में वो कामयाब हो गया, कि हकदारों को उनका हक दे दो। और हमने खयानत के बारे में कितनी बड़ी बात पढ़ी थी ना, खयानत का क्या पढ़ा था हमने, और सोचिए ये भी खयानत है जब आप हकदार का हक मार लें, किसी को काम दे दिया, किसी के ऊपर सारा कुछ ही निछावर कर दिया, किसी को उस वक्त जाके दिया। बाज़ दफ़ा इतनी इतनी देर से विरासत बढ़ती है कि बेचारा जो वारिस होता है वो ही बूढ़ा हो जाता है, या उसकी अपनी ज़रूरियात हैं वो ही ख़त्म हो जाती हैं, या वो जो बाज़ तो ऐसे भी केसेस देखे गए कि बेचारे वारिस मर जाते हैं, बाप फौत हो गया उसके बाद 10 साल बाद विरासत बढ़ रही है, वो तो वारिस ही फौत हो गए। तो कितना बड़ा एक खयानत का मामला है। तो जहाँ जहाँ पे मैयत का नाम है ना, वहाँ पे अपना नाम लिखें और सोचें कैसा लगता है, मुझे कैसा लगता है कि यहाँ मैयत में मैं हूँ, तो क्या मैं मतलब चाहूँगी कि इस तरह से विरासत जैसे अल्लाह ताला के अहकाम आते हैं वैसे बटे, या मेरा कुछ और दिल चाहता है। और ये भी देख लें कि माल इंसान को बड़ा प्यारा होता है, देख लें कैसे माल बट जाएगा। और ये जो आयत नंबर 8 में ये जो मजलिस है, इसका भी मैंने आपको हाल बताया था ना, कि इंसान जब ये देखता है, देखो एक एक माल एक एक पाई जमा कर करके रखी होती है, किस किस को जा रही है, तो ये सोचें कि ये मेरा माल तो फलां फलां को मिल जाएगा, फलां को मिल जाएगा। कभी इंसान का दिल चाहता है सिर्फ मेरे बच्चों को ही मिलना चाहिए और किसी को ना मिले, बाकियों को तो कोई ज़रूरत नहीं है। तो वमन यासिल्लाह व रसूलह व यतअद्दा हुदूदह युदखिलहु नारन खालिदन फीहा, जो नाफरमानी करेगा अल्लाह की और उसके रसूल की और तोड़ देगा उसकी हदूद को। कौन सी हदूद, تلک حدود اللہ، یہ کہا گیا نا، یہ ہیں اللہ کی حدیں جو ان باؤنڈریز کو کراس کرے گا۔ ہمارے تو معاشرے پورے کے پورے ہی ایسے ہیں جہاں پہ ان کو کراس کیا جاتا ہے۔ کوئی مجھے گھرانہ بتا دے یہاں پہ صحیح طریقے سے وراثت بانٹی گئی ہو۔ یہ اللہ کی لگائی ہوئی باؤنڈریز ہیں تاکہ آپ ان کو پھلانگے نہیں، اور جو ایسا کرے گا، دیکھیں کتنی بڑی وعید ہے، یدخلہ نارن خالدن فیہا، وہ داخل کرے گا اس کو آگ میں، ہمیشہ رہنے والا اس میں، وَلَهُ عَذَابٌ مُحِينٌ، اور اس کے لیے عذاب ہے رسوا کو۔ اللہ اکبر، استغفر اللہ ربی۔ یعنی سزا وہ بتائی گئی جو کافروں کے لیے بتائی جاتی ہے، خالدین فیہا، یعنی اگر ان احکامات پہ عمل نہیں کرتے تو اللہ کی طرف سے یہ سزا ہے۔ اب کتنی سخت سزا ہے، ہم صرف اپنی خوشی کے لیے اور اپنے لاڈوں میں اور اپنی بائسنس کی وجہ سے کہ کسی کی طرف داری کرنے کی وجہ سے ہم ایک کو زیادہ دینا چاہتے ہیں، دوسرے کو کم دینا چاہتے ہیں، لیکن یہ دیکھ لیں کہ اس کے اوپر سزا کتنی بڑی ہے۔ آخ تو اسلام میں کوئی کسی کو کر نہیں سکتا، کوئی چاہے کتنی بھی نافرمان اولاد ہے، آخ نہیں ان کو کر سکتے، کیونکہ یہ حصے اللہ نے مقرر کیے ہیں۔ تو اس کے لیے رسوا کن عذاب ہے۔ جہنم کا عذاب صرف فزیکل عذاب نہیں ہوگا، اس میں رسوائی بھی ہے، اتنی بے عزتی، اتنی ہیومیلیشن کہ وہ رسوائی انسان کے لیے ایک الگ عذاب ہوگی۔ اب اس کے بعد جو اگلا رکوع شروع ہو رہا ہے، اس رکوع کا آپ عنوان لکھ سکتے ہیں، یا اس رکوع کے اندر آپ جو شروع کی خاص طور پہ آیات ہیں، ان میں اسلامی معاشرے کو کیسے جو بے راہ و روی ہے اس سے پاک کرنا ہے، اس کے احکامات ہیں۔ اور یہ جو پہلی دو آیات ہیں اس رکوع کی، اس کے بارے میں آپ جتنی تفسیریں اٹھائیں گے نا، آپ کو بہت ساری باتیں ملیں گی، بہت سارے اقوال، بہت ڈفرینسز آف اوپینینس ملیں گے امنگ اسکالرس۔ تو اس لحاظ سے ہم ان کو دیکھیں گے، کیا تھوڑے بہت تو ہم اس میں دیکھ سکتے ہیں کیا ڈفرینسز آف اوپینین ہے، پورا نہیں ہم کور کر سکتے، مگر ہم اس کی صرف بیسکس کو دیکھ لیتے ہیں۔ واللاتی یأتین الفاحشة من نسائکم، اور وہ عورتیں جو ارتکاب کریں بے حیائی کا تمہاری عورتوں میں سے۔ یہ کس کی طرف بات ہے؟ تمہاری عورتوں میں سے جو بے حیائی کا کام کریں۔ اب میں نے جیسے آپ کو بتایا ڈفرینسز آف اوپینینز ہیں، تو کیا اوپینینز ہیں؟ بعض کہتے ہیں کہ یہ زنا کی بات ہو رہی ہے، یعنی بعض عورتیں ہیں زنا کے اڈے چلاتی ہیں، پراسٹیٹیوٹس ہوتی ہیں، اپنے جسم فروشی کرتی ہیں۔ فحاشی وہ کام ہے نا جو کلم کلا بے حیائی کا کام ہے، جس کو یعنی کوئی بھی ایسے نہیں کہہ سکتا کہ یہ بے حیائی نہیں ہے، بے حیائی یعنی وہ ڈکلیئرڈ بے حیائی ہے۔ تو اس میں زنا آ گیا، فحاشی کے اور بھی کام ہیں۔ اور دوسرا اس کے اندر یہ بھی لیا گیا ہے کہ کوئی ایسی عورت جو زنا کرے کسی غیر مسلم کے ساتھ، کیونکہ اس آیت میں سزا اس عورت کو ہی بتائی جا رہی ہے، تو غیر مسلم کے ساتھ کوئی زنا کا کام کرے تو ظاہر ہے غیر مسلم کے اوپر تو اسلامک مملکت میں اسلامک لاز نہیں امپلیمنٹ ہوتے، تو پھر ایسی عورت کے اوپر کیا سزا ہوگی وہ بتائی گئی۔ نمبر تھری بات یہ ہے کہ عورت کو عورت کے ساتھ سیکشل ریلیشن شپ قائم کرنا، اس کو بھی اس آیت میں لیا گیا، اس کا معنی کہ یہ وہ عورتیں ہیں جو ایک دوسرے کے ساتھ برائی کرتی ہیں۔ تو اگر ایسا معاملہ کسی جگہ ہو جاتا ہے تو کیا کرو؟ اب پہلی بات جو میں آپ کو بتا دوں کہ یہ آیت منسوخ ہو چکی ہے، کیونکہ سورہ نور میں آیت آ چکی ہے اس کے مقابلے میں۔ اگر زنا اس کا معنی لیا جائے تو زنا کے اوپر آیات وہاں پہ آ چکی ہیں جو بعد میں اتری۔ اصل میں جو معاشرتی زندگی ہے نا، یہ جو سوشل لائف سے متعلق احکامات اس صورت میں آئے ہیں، اس کے بعد سورہ احزاب میں سورہ عذاب اتری تھی اس میں آئے ہیں، پھر اس کے بعد سورہ نور اتری اس میں آئے ہیں، پھر اس کے بعد سورہ مائدہ اتری اس میں آئے ہیں، تو یعنی اس طرح سے احکامات آئے ہیں، تو یہ پہلے آئے پھر اس کے بعد سورہ نور میں آئے، میں وہ آپ کو بھی بتا دوں گی کہ کیا ہے۔ اگر ایسا کوئی کام ہو تو فاستشہدوا علیہن اربعۃ منکم، تو گواہ بنا لو ان پر چار تم میں سے، چار کون؟ تم میں سے، تم میں سے یعنی مسلمان ہوں وہ اور مرد ہوں، عورت کی گواہی اس چیز کے اندر نہیں دیکھی جائے کہ مثلاً ہے کہ کوئی زنا کا کوئی کام ہو رہا ہے، کوئی فیل ہو رہا ہے، تو اس کے اندر کیا ہوگا، گواہی کیسے ہوگی؟ چار مردوں کی گواہی، اور وہ چار مرد کون ہوں؟ جو شریعت کے پابند ہوں، جو نیک صالح لوگ ہوں، اور وہ چار مردوں نے بھی اس طرح سے دیکھا ہو، اس یعنی ایسے نہیں کہ کوئی لوگ دو لوگ بیٹھے ہوئے ہیں یا کوئی ان کو ایسی کوئی اور حرکت کرتے ہوئے دیکھا، نہیں، انہوں نے کیا دیکھا ہو، آئی وٹنسز کس چیز کے ہوں، ایسا سین دیکھا ہو جیسے حدیث میں اس کو بیان کیا گیا، ایک یعنی ایک کنایا ہے، یعنی آپ اس کو ایک اشارہ سمجھ لیں کہ جیسے سرمدانی کے اندر سلائی جاتی ہے، سرمدانی دیکھتے ہیں، اس کے اندر سلائی ڈالی جاتی ہے، ایسے انہوں نے دیکھا ہو کام ہوتے ہوئے، تب جا کے زنا کی گواہی ہوگی۔ اب بتائیں یہ کام کتنا مشکل ہے، کتنا مشکل ہے۔ یہ جو آج لوگ عورتوں کے اوپر الزامات لگا دیتے ہیں اور ان کو کاروکاری کر دیتے ہیں، ہمارے ملک میں اس چیز کی، سندھ کی طرف کافی یہ کام ہوتا ہے، یہاں غیرت کے نام پہ قتل کر دیتے ہیں یا ایسی کئی باتیں کرتے ہیں، تو اسلام تو کہتا ہے جب تک چار گواہ نہیں ہیں، آدمی اگر اپنی بیوی کو بھی دیکھ لیتا ہے تو وہ بھی اٹھا کے قتل نہیں کر سکتا، اس کے لیے بھی لعان ہے، وہ آگے بات ہوگی، لعان ہے اس کے لیے بھی کہ قسمیں کھائی جائیں، ایسے نہیں ہے کہ اٹھایا وہ اور مار دیا اور یہ کر دیا اور پھر نہیں، یا کسی کو مشہور کر دیا کہ یہ تو ایسے ہے، چار گواہ لاؤ پہلے۔ تو اتنا اس کو ہارڈ بنا دیا گیا کہ کوئی بھی بندہ، اگر اول تو یہ سین دیکھنا ہی مشکل ہے، اگر کبھی کوئی آئی وٹنس ہو بھی جاتا ہے تو اور تین لوگ جب تک وٹنس نہیں ہوں وہ اپنے منہ سے یہ بات نہیں نکال سکتا کہ میں نے فلاں کو ایسے دیکھا، تین گواہ اور لے کر آئے، یعنی یہ پورے چار گواہ ہوں تب ان یہ ڈکلیئرڈ ہیں کہ ہاں انہوں نے ایسا کام کیا۔ اگر کوئی انسان اکیلے خود ہی اٹھ کے یہ اعلان کر دیتا ہے فلاں وہ تو عورت ایسی ہے، وہ تو زناکار ہے اور وہ ایسے ہے، یا فلاں آدمی زانی ہے، یا وہ اس نے تو ایسے کیا ہے، کوئی کسی کے اوپر یہ الزام نہیں لگا سکتا اسلامک معاشرے میں۔ اگر کسی نے ایسا کیا، آئیدر اس کو وہ خود آئی وٹنس ہو اور وہ اپنے ساتھ تین قوالے کرائے، ادروائز کیا ہوگا؟ اگر وہ نہیں لا سکتا، وہ کہے میں نے خود ہی دیکھا ہے بس، نہیں، اگر اس نے ایسے کیا تو اس کے اوپر حد لگے گی۔ حد کیا ہوتی ہے؟ اللہ تعالیٰ کی طرف سے جو سزا دی جاتی ہے، اللہ تعالیٰ کی طرف سے جو سزا مقرر کی گئی ہے، فکس کی گئی ہے، اس کو حد کہتے ہیں۔ حد لگے گی، کیا حد لگے گی؟ 80 lashes، 80 کوڑے اس کو مارے جائیں گے۔ اس لیے کہ اسلام نہیں چاہتا کہ آپ بے حیائی کی تشہیر کرتے پھر جدھر بیٹھے، فلانا زانی، فلانا یہ، وہ سیاستدان ایسا، فلانا ایسا۔ ہم تو کتنا بیٹھ کے اس طرح کی باتیں اپنی عام مجلسوں میں کیسے کر دیتے ہیں، کسی عورت کے اوپر انگلی اٹھا دیں گے، اور باقی جو جو یہ جو ایکٹرز ایکٹریسز، جو جو سیاستدان، جو اس طرح کے لوگ ہیں، ان کے اوپر تو اتنے آرام سے، وہ تو اس طرح کی ہے اور فلانا تو اس طرح کا ہے۔ نہیں، اگر اسلامک گورنمنٹ ہو تو 80 کوڑے لگے ہیں آپ کو اگر ایسی بات منہ سے نکالے تو۔ اسلام کہتا لاؤ چار گواہ، نہیں لا سکتے تو تمہارا حق نہیں ہے کہ تم ان سے بات کرو، اور چار گواہ بھی ایسے جنہوں نے ایسا دیکھا ہو۔ تو اس کے بعد مجھے بتائیں کہیں گنجائش رہ سکتی ہے کہ بعض لوگ، بعض عورتیں معصوم بچیوں کے اوپر یا ایون شادی شدہ عورتوں پہ الزام لگا دیتے ہیں، ہم نے تو ایسے دیکھا، ہم نے تو وہاں جاتے دیکھا، ہم نے تو ایسے کرتے دیکھا، وہ تو کسی کے ساتھ جا رہی تھی، وہ تو کسی کے ساتھ آ رہی تھی، اس کا تو کریکٹر ہی صحیح نہیں۔ اس طرح کی باتیں منہ سے نکالنا نا بہت بڑی بات ہے، یہ بہت سخت بات ہے۔ جب تک چار گواہ نہیں لے کر آئیں، کسی کے اوپر زنا کی تہمت نہیں لگا سکتے، یہ تہمت ہوگی۔ اب بندہ جتنا مرضی کہتا رہا ہے میں نے اکیلے نے تو دیکھا ہے نا، اکیلے نے دیکھ لیا تو خاموش رہو، اس کی تشہیر نہیں کر سکتے۔ کتنا صاف ستھرا معاشرہ ہو جائے اگر ایسے لوگ ہوں جو، اگر واقعی یہ احکامات لاگو ہوں۔ لیکن مسئلہ یہ ہے کہ ہمارے ہاں چونکہ ایسا نہیں ہوتا، لڑکیوں کو خاص طور پہ، مردوں کو تو اتنا، سر مردوں کو بھی بعض عورتیں بیویاں ہی بدنام کر دیتی ہیں کہ میرا شوہر تو ایسا ہے کیوں، اس لیے کہ اس کی یہ چیز کہیں پکڑی گئی، ایسا کر دیا۔ تو آپ کے پاس ہیں چار گواہ؟ نہیں ہے تو لیان ہے، اللہ تعالیٰ نے اس کا وہ دیا حل۔ تو چار گواہوں کا سٹینڈرڈ نا بہت سخت رکھا گیا، لوگ ایسے دوسروں کی عزتیں نا اچھالتے پھریں، لڑکیوں کو بدنام کر دیں گے ساری زندگی ان کے لیے، تو دیکھیں کتنا ایک بڑا پرابلم کھڑا کر دیا جاتا ہے۔ اور لیکن بعض عورتوں کو یہ عادت ہوتی ہے، وہ چھوٹی چھوٹی بات کے اوپر لوگوں کے اوپر الزام لگا دیتے ہیں، اور اس چیز میں سوچتے نہیں ہیں کہ اللہ کی طرف سے اس کے اوپر کتنی بڑی وعید ہے۔ اور دیکھیں بھولی بھالی معصوم عورتوں کے اوپر، اب وہ ان کے لیے تو کوئی بھولی بھالی ہے ہی نہیں نا، لیکن وہ تو کسی کے اوپر بھی الزام لگا دیں گے، لیکن ہمارے دین میں بھولی بھالی معصوم عورت کے اوپر تہمت لگانا کبیرہ گناہ ہے، سیون وہ ان گناہوں میں ہے، سات ہلاک کرنے والے گناہوں میں ہیں۔ اس زبان کو کنٹرول رکھنا چاہیے، کسی کے اوپر انگلی اٹھانے سے پہلے 100 دفعہ سوچیں۔ فَإِن شَهِدُوا، پھر اگر وہ گواہی دیں، فَأَمْسِكُوهُنَّ فِي الْبُيُوتِ حَتَّى يَتَوَفَّاهُنَّ الْمَوْتُ أَوْ يَجْعَلَ اللَّهُ لَهُنَّ سَبِيلًا، اگر پھر وہ گواہی دے دیتے ہیں، چار گواہ مل گئے ہیں کہ ہاں بھائی ایسا ہم نے دیکھا، تو کیا کرو اب؟ اب روک لو۔ اچھا یہ گواہ بالغ ہونے چاہیے اور عقل والے ہوں، یہ نہ ہو کہ مجنون ہے کوئی یا کوئی بچہ ہے اور کہیں دیکھے بچے نے بھی دیکھا تھا۔ تو اگر وہ گواہی دیتی ہیں تو ان کو گھروں میں روک رکھو۔ گھروں میں روک رکھا مطلب کیا؟ قید کر دو پھر ان کو۔ اس وقت زمانے میں جیل وغیرہ نہیں ہوتی تھی، تو گھروں میں ہی ان کو جیل کر دو، قید کر دو، حتیٰ کہ یہ فوت ہو جائیں، ان کو موت آ جائے، یا اللہ ان کے لیے کوئی اور راستہ نکال دے۔ اور اللہ تعالیٰ نے اور راستہ نکالا، اور وہ راستہ کیا تھا جو میں نے آپ کو بھی بتایا، سورہ نور میں آیات اتری کہ اگر کنواری نے زنا کیا ہو تو اس کے لیے 100 کوڑے، اور اگر شادی شدہ نے کیا ہو تو اس کے لیے پھر رجم کی سزا ہے، پتھر مار مار کے مار دینے کی سزا ہے۔ ٹھیک ہے، اب اس کے اندر پھر اگین یہ بات ہے کہ وہ چار گواہوں کی شرط رہے گی، وہ نہیں کینسل ہوئی۔ ٹھیک ہے، اچھا اب ہم دوسرا اس کے اندر لیتے ہیں، جو ایک ہمارے یہاں بہت زیادہ اس چیز کو بھی اچھالا جاتا ہے کہ ہائے ہائے بیچاری بچی کسی کے ساتھ، لڑکی کے ساتھ، اللہ تعالیٰ معاف فرمائے، ہر ایک کو محفوظ رکھے، کسی کے ساتھ کوئی ایسا مس ہیپ ہو جاتا ہے تو وہ کیا چار گواہ ڈھونڈتی پھرے گی؟ تو بات یہ ہے کہ اسلام دیکھیں انصاف کا مذہب ہے، ہم اپنے آپ کو ہی عقل مند سمجھتے ہیں۔ اگر کسی لڑکی کے ساتھ ایسا کچھ ہو جاتا ہے تو آپ کے وقت میں تو خیر میڈیکل رپورٹ سے سب معلوم ہو جاتا ہے کہ کس نے کیا اور کس کا یہ ہے سب، تو اب اس وقت سارے شواہد دیکھ کر وہ لڑکی اگر ہوتی پیٹتی آتی ہے کہ میرے ساتھ اس طرح کسی نے ریپ کیا ہے، تو تب وہ اس کے سارے شواہد مل جاتے ہیں اگر، تو کورٹ اس کو تعزیراً سزا دے سکتی ہے۔ تعزیر کیا ہوتی ہے؟ یعنی جو کورٹ فیصلے کرتی ہے، ایک حد ہوتی ہے نا جو اللہ تعالیٰ نے خود سزا مقرر کر دی، ایک ہے ہر ایک جرم کی تو نہیں اللہ نے سزا مقرر کی، باقی دنیا میں چھوڑ دیا کہ اس کی وقت کی جو کورٹ ہے وہ سزا دے، تو وہ کورٹ سزا دے دے گی، سارے شواہد مل گئے ہیں۔ بالکل ایسے ہی جیسے شراب کی بو کی وجہ سے شراب کی حد تو جاری نہیں کی جاتی، لیکن تعزیراً سزا دے دی جاتی ہے۔ اب یہاں پہ چار مردوں کی گواہی نہیں بھی ہے، تو اگر ہوتی تو پھر تو ظاہر ہے وہی سزا ہوتی جو حد ہے اسلام نے دی، لیکن اگر نہیں ہے تو پھر بھی ان کو سزا تو ملے گی لیکن وہ تعزیر ہوگی۔ تو اس میں کون سا اتنا مسئلہ ہے جس کے اوپر اتنی بڑی پریشانی لوگ کھڑی کر لیتے ہیں، ہائے پھر وہ کیا کرے، تو اسلام نے تو پتنی نا انصافی کر دی۔ اس لیے انصاف ہی کی بنا پہ یہ احکامات دیے گئے، کیونکہ کوئی عورت بھی کھڑی ہو کے کسی آدمی کے اوپر جھوٹا الزام لگا سکتی ہے کہ اس نے میرے ساتھ ایسے کیا، اب اس آدمی کی تو زندگی ختم ہو گئی نا پھر، کیونکہ وہ تو اگر شادی شدہ ہے تو اس کو تو رجم کی سزا ہو جائے گی، پتھر مار مار کے مار دیا جائے گا، اس کا کام ہو گیا۔ تو اس طرح تو عورتیں اگر الزام لگاتی پھریں تو پھر تو بڑے مسئلے کھڑے ہو جائیں۔ تو اللہ تعالیٰ سب کے لیے جسٹ ہے، فیئر ہے۔ ٹھیک ہے، اب دوسرا جو میں نے آپ کو معنی بتایا کہ یہاں پہ اس کا معنی لیا جاتا ہے عورت کا عورت کے ساتھ تعلق، دیکھیں اسلام نے اس کو اتنا زیادہ کنڈیم کیا ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ فاعل اور مفعول دونوں کو قتل کر دو، جو اس کام میں ملوث ہونا، کرنے والا اور کروانے والا دونوں ہی اس کی سزا قتل ہے۔ یہ چیز بھی آج یہاں پہ اس کے اوپر باقاعدہ اس کو لیگلائز کر دیا گیا اور ان کی شادی کو بھی باقاعدہ سمجھا جانے لگا کہ صحیح ہے، اور مسلمانوں میں بھی ایسے کیسز سننے میں آنے لگے۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا جس چیز کا مجھے اپنی امت پہ بہت زیادہ خوف ہے وہ ہے قوم لوط کا عمل، یہ اس چیز کا مجھے بہت خوف ہے اپنی امت پہ۔ اور ایک حدیث میں یہ بھی آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو قوم لوط کا عمل کرے گا وہ ملعون ہے، لعنت زدہ ہے، لعنت زدہ۔ کیونکہ یہ حدیث پوری اس طرح ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ اپنی مخلوق میں سے سات آدمیوں پر سات آسمانوں کے اوپر سے لعنت کرتا ہے، اور ان میں سے ایک شخص پر تین بار لعنت کرتا ہے، اور ہر ایک پر ایسی لعنت کرتا ہے جو اس کو کافی ہوگی، اور اس میں سے ایک آدمی یہ ہے قوم لوط کا عمل کرنے والا۔ کتنی دفعہ فرمایا جو قوم لوط کا عمل کرے وہ ملعون ہے، جو قوم لوط کا عمل کرے وہ ملعون ہے، اتنی دفعہ آپ صلی اللہ علیہ وسلم نے یہ بات فرمائی۔ اور یہ کام قوم لوط میں تھا اور اس کے بعد اب ہے، بیچ میں ایسا کوئی خاص اس طرح کے کیسز کا ملتا نہیں ہے کچھ ایسی بہت زیادہ اس کی بات۔ ہاں ایک کیس کا ملتا ہے کہ حضرت خالد بن ولید نے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو لکھا تھا کہ عرب کے بعض قبائل میں ان کو ایک مرد ملا ہے جو مرد کے ساتھ بدفعلی کرتا ہے، تو حضرت ابو بکر صدیق نے آپ صلی اللہ علیہ وسلم کے صحابہ کو جمع کیا جن میں حضرت علی بھی تھے، تو ان کو بتایا یہ قصہ، تو حضرت علی نے فرمایا کہ یہ ایک ایسا گناہ ہے جس کو صرف ایک ہی امت نے کیا تھا، اور تمہیں پتہ ہے کہ اللہ نے اس کو کیسا عذاب دیا تھا، تو میری رائے یہ ہے کہ اس شخص کو آگ میں جلا دیا جائے، اور آپ صلی اللہ علیہ وسلم کے تمام اصحاب نے اس پہ اتفاق کیا تھا اور اس آدمی کو آگ میں جلا دیا گیا تھا۔ استغفر اللہ ربی، تو یعنی بہت سخت اس کی سزا ہے، اور ایسا آدمی جنت میں داخل نہیں ہو سکتا۔ اسلام نے اس کے لیے اتنی یعنی حدیث میں اتنی ایک سلوشن تو نہیں، ایک اس کے پریکاشن اس کے لیے دیکھیں کیسی بتائی ہے کہ دو مرد اور دو عورتیں ایک چادر میں نہ سوئیں۔ دو مرد اکٹھے ہیں اگر تو وہ ایک چادر میں نہ سوئیں، یا دو عورتیں اگر اکٹھی سو رہی ہیں ایک ہی بیڈ پہ تو وہ ایک چادر ایک بلینکٹ اس کے اندر نہ سوئیں۔ اسی طرح عورتوں کو عورتوں سے بھی ایسے نہیں ہونا چاہیے کہ ہم یہ بعض دفعہ کہتے ہیں نا وہ پھر کیا ہو گیا، عورتیں ہی تو ہوں گی وہاں پہ، عورتوں کی وہ پارٹی ہے اس میں ساری عورتیں ہوں گی۔ اب عورت کی پارٹی اگر ہے تو اس کا مطلب یہ ہے کہ ہم ہر ایک باؤنڈری کراس کر دیں، لمٹس توڑ دیں، اور ہم جیسے مرضی ناچیں اور گائیں اور الٹ پلٹ ہوں اور ایک ایک اپنا باڈی پارٹ دکھائیں دوسروں کو، وہ صحیح نہیں ہے۔ کسی کا بھی تعلق جو کسی عورت کا اپنے شوہر کے ساتھ ہو سکتا ہے وہ نہ کسی اور مرد کے ساتھ ہو سکتا ہے اور نہ کسی اور عورت کے ساتھ ہو سکتا ہے، اور اس چیز میں اپنے بچوں کے اوپر بھی بہت سپرویژن رکھنی چاہیے۔ کبھی اکیلے اس طرح مت چھوڑیں کہ سب بچے اکٹھے اکیلے کسی جگہ پہ ہیں، اور شادی میں دیر نہ کریں۔ یہ ساری خرافات اسی وجہ سے پیدا ہوتی ہیں جب شادیوں میں ڈیلے ہوتے ہیں اور اس طرح کے کام ہوتے ہیں۔